أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل يا أهل الكتاب تعالوا إلى كلمة سواء بيننا وبينكم ألا نعبد إلا الله ولا نشرك به شيئا ولا يتخذ بعضنا بعضا أربابا من دون الله فإن تولوا فقولوا اشهدوا بأننا مسلمون صدق الله العظيم. اب یہ جو اس سورت کا حصہ ہے اس میں جو اگلی تقریباً 31 آیات ہیں ان میں خطاب اہل کتاب یعنی یہود اور نصارہ دونوں سے مشترکہ طور پر ہے. فرمایا قل یا اہل کتاب, اے اہل کتاب, تعالوا, آؤ, الی کلمتن, ایک ایسے کلمے کی طرف, سواء بیننا وبینکم, جو ہمارے اور تمہارے درمیان مشترک ہے. اور وہ کیا ہے؟ اللہ نعبد الا اللہ, کہ ہم اللہ کے سوا کسی اور کی عبادت اور بندگی نہ کریں. ولا نشرک بہ شیئا, اور نہ ہی ہم اس کے ساتھ کسی اور چیز کو شریک ٹھہرائیں. ولا یتخذ بعضنا بعضا اربابا من دون اللہ, اور نہ ہی ہم میں سے بعض بعض کو رب بنائیں سوائے اللہ کے. یہاں یقین سمجھ لیجئے کہ دعوت کا ایک اسلوب بتایا جا رہا ہے کہ ہمیشہ قدر مشترک کامن پوائنٹس ہیں اس سے بات شروع ہونی چاہیے. تو ایک چیز جو کہ سب کے درمیان کامن ہے کہ اللہ کو ہی رب مانتے ہیں, تو ہم اس کی عبادت میں کسی کو شریک نہ ٹھہرائیں. پھر یہ ہے کہ ہم ایک دوسرے کو رب قرار نہ دیں اللہ کے سوا. اس سے کیا مراد ہے؟ اصل میں رب وہ ہے جسے حلال اور حرام کا اختیار حاصل ہے, جس کی شریعت, جس کا قانون مانا جائے. اگر یہی اختیار اللہ کی بجائے انسانوں کو دے دیا جائے اور جو ان کے علماء ہیں یا ان کے بڑے ہیں, جو جس چیز کو وہ حلال کہہ دے وہ حلال ہے, جسے وہ حرام کہہ دے وہ حرام ہے, تو اس لحاظ سے گویا کہ انہیں بھی خدائی میں شریک ٹھہرا دیا گیا. اس لحاظ سے ہم آپس میں ایک دوسرے میں سے کسی کو رب نہ بنائیں. فائن طلو, پس اگر وہ یعنی اس بات کو نہ مانے, بے توجہ اختیار کریں, فقول شدو بینا مسلمون, تو فرما دیجئے کہ آگاہ رہو, کہہ دو کہ آگاہ ہو جاؤ, گواہ رہو کہ ہم تو اسی کے لیے سر تسلیم خم کرنے والے ہیں, اسی کے سامنے اپنے آپ کو سپرد کرنے والے ہیں, حوالے کرنے والے ہیں. یا اہل الکتاب, اہل کتاب, لم تحاجون فی ابراہیم, تم کیوں جھگڑا کرتے ہو, حجت بازی کرتے ہو ابراہیم علیہ السلام کے بارے میں؟ وما انزلت التورات والانجیل الا من بعده, حالانکہ تورات اور انجیل تو نہیں نازل کی ہوئی مگر ان کے بعد. افلا تعقلون, تو کیا تمہیں عقل نہیں ہے, غور سے کام نہیں لیتے ہو؟ یعنی جب تورات اور انجیل بعد میں آئی تو ابراہیم علیہ السلام یہودی یا نصرانی کیسے ہو سکتے ہیں؟ ان کا جو مقام ہے وہ تو اللہ نے بار بار بتایا کہ وہ تو یکسو تھے, ایک اللہ کے ماننے والے تھے. ہا انتم ہا اولائی حاججتم فیما لکم بہ علم, ہاں تم وہ لوگ ہو کہ تم نے جھگڑا کیا اس بات کے بارے میں جس کا تمہیں علم تھا, یعنی اپنے کتاب اور اپنے دین کے بارے میں. فلما تحاجون فیما لیس لکم بہ علم, تو پس تم کیوں جھگڑا کرتے ہو اس چیز کے بارے میں جس کا تمہیں علم نہیں ہے؟ یعنی ابراہیم علیہ السلام کون سے مسلک سے تھے؟ واللہ یعلم وانتم لا تعلمون, اللہ جانتا ہے اور تم نہیں جانتے ہو. ما کانا ابراہیم یہودیم ولا نصرانیا, ابراہیم علیہ السلام نہ یہودی تھے اور نہ نصرانی تھے. ولیکن کان حنیفم مسلما, بلکہ وہ تو حنیف تھے, یکسو تھے, سب سے کٹ کر ایک ہی اللہ کے ہو رہے تھے اور اسی کے لیے سر تسلیم خم کرنے والے تھے, اسی کے مسلم تھے, یا ہماری زبان کے مطابق اسی کے لیے مسلمان تھے. وما کان من المشرکین, اور وہ ہرگز مشرکوں میں سے نہیں تھے. سب سے بڑا سرٹیفکیٹ جو اللہ تعالیٰ نے دیا وہ یہ ہے کہ وہ شرک کرنے والوں میں سے نہیں تھے. اور ابراہیم علیہ السلام سے قریب تر کون ہے؟ محض نسل کی وجہ سے قریب نہیں ہوتے ہیں بلکہ عمل سے قریب ہوتے ہیں. فرمایا ان اول الناس ابراہیم, بے شک ابراہیم علیہ السلام سے سب سے زیادہ قریب انسانوں میں سے وہ ہیں, للذین اتبعوہ, وہ لوگ جنہوں نے ان کی اتباع کی اور پیروی کی. وَحَذَا النَّبِيُّ وَالَّذِينَ آمَنُوا, اور یہ نبی امی صلی اللہ علیہ وسلم یہ سب سے قریب ہے, اس لیے کہ یہ انہی کے طریقے, انہی کے راستے پر چلنے والے ہیں. اور وہ لوگ جو ایمان لائے ہیں, یعنی جو مومن اول صحابہ کرام رضوان اللہ علیہ اجمعین, واللہ ولی المومنین, اور اللہ تعالیٰ تو اہل ایمان کا دوست ہے، ساتھی ہے، مددگار ہے، پشپناہ. یہ مضمون تو ہم کل بھی پڑھایا تھے کہ اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور. اللہ تو ولی اہل ایمان کا اور انہیں نکالتا ہے تاریکیوں سے روشنی کی طرف. ودت طائفۃ من اہل الکتاب لو یضلونکم. بڑی آرزو کرتے ہیں، چاہتے ہیں، خواہش کرتے ہیں اہل کتاب کا ایک گروہ تو یہ چاہتا ہے کہ کاش کہ وہ تمہیں گمراہ کر دیں. وما یضلون الا انفسهم وما یشعرون. حالانکہ وہ نہیں گمراہ کر سکتے مگر خود اپنے آپ کو ہی، لیکن وہ اس کا شعور نہیں رکھتے، سمجھتے نہیں. یا اہل الکتاب، اہل کتاب، لم تکفرون بآیات اللہ وانتم تشہدون. تم کیوں اللہ کی آیات کا انکار کرتے ہو حالانکہ تم تو اس پر گواہ ہو، تمہارے دل گواہی دے چکے ہیں، اس کے باوجود کیوں کر انکار کرتے ہو؟ یا اہل الکتاب لم تلبسون الحق بالباطل. اور اہل کتاب کیوں تم ملاتے ہو سچ میں جھوٹ کو؟ وتکتمون الحق وانتم تعلمون. اور تم حق کو چھپانے کے مرتکب ہوتے ہو جانتے بوجھتے ہوئے، اس حال میں کہ تمہیں پتا ہے پھر بھی حق کو چھپا رہے ہیں. وقالت طائفۃ من اہل کتاب. اور کہا ایک گروہ نے اہل کتاب میں سے، آمنوا بالذی انزل علی الذین آمنوا وجہ النہار، کہ بھئی تم ایمان لے آؤ اس پر جو نازل ہوا ہے مسلمانوں پر، یعنی یہ قرآن مجید، دن کے شروع میں اس پر ایمان لے آنا. وکفروا آخرہ، اور دن کے آخری حصے میں شام کو اس کا انکار کر دینا. لعلہم یرجعون، تاکہ یہ لوگ بھی واپس لوٹ جائیں. یعنی وہ یہ کہیں گے کہ بھئی یہ تو کتاب کے پڑھنے والے تھے، انہوں نے پہلے کچھ سوچ سمجھ کر ہی اس کو قبول کیا، اور اگر شام کو یہ کہہ رہے ہیں کہ نہیں اس میں کوئی بات درست نہیں ہے، تو جو دوسرے جو ایمان لانے والے ہیں ان کو بھی جو ہے وہ بھی واپس اسی طریقے سے لوٹ جائیں. اس کے لیے یہ چال چلنا. بلا تؤمنوا الا لمن تبع دینکم. اب تم مت یقین کرنا مگر اسی بات کی یا اسی کی جو پیروی کرے تمہارے دین کی، یعنی صرف اسی کی باتوں کو ماننا جو تمہارے طریقے کی پیروی کرنے والا ہو. قل ان الہدا ھدا اللہ، ان سے کہہ دیجئے کہ بے شک اصل ہدایت تو اللہ کی ہدایت. اب یہ کیوں کہہ رہے تھے کہ تم اپنے طریقے کے سوا کسی اور کی بات نہ ماننا؟ ان یوتا احد مثل ما اوتیتم، مبادہ کہ کسی اور کو دیا جائے جیسا کہ تمہیں دیا گیا، یعنی تمہیں کتاب ملی تھی تو کسی اور کو کتاب نہ مل جائے. اور جو حاجوکم عند ربکم، یا کہیں یہ تمہارے پروردگار کے حضور میں جا کر جھگڑا نہ کرنے لگے. یعنی وہ اپنے علماء جو ہے، ان کے یہود کے علماء اپنے شاگردوں کے یہ تلقین کرتے تھے کہ صرف ظاہری طور پر مسلمان ہونا اور کہیں تم جو ہے حق بات نہ، ان کی باتوں پر یقین نہ کر لینا، اور یہ نہ سمجھ لینا کہ جیسا دین و شریعت اور علم و فضل کسی تمہیں دیا گیا ویسے کسی اور کو بھی دیا گیا، اور جو اس میں سے حق بات ہے اس کو تسلیم اگر کر لو گے تو کل اللہ کے حضور میں یہ جھگڑا کریں گے کہ اللہ ان کو تو پتا تھا پھر بھی انہوں نے نہیں مانا، تو اس وجہ سے تم اس کو مان کے ہی نہیں دینا. قل ان الفضل بید اللہ، فرما دیجئے کہ بے شک فضل تو اللہ کے ہاتھ میں ہے. یوتیہ من یشاء، وہ عطا فرماتا ہے جسے چاہتا ہے. واللہ واسع علیم، اور اللہ بہت زیادہ وسعت والا اور کمال علم والا ہے. یعنی یہ اللہ کی اپنی مشیت ہے کہ وہ ہدایت، قیادت، سیادت، نبوت، رسالت جسے چاہتا ہے عطا فرماتا ہے. اس میں کسی کی خواہش، کسی کی تمنا، کسی کی آرزو یہ فیصلہ کن نہیں ہے. یختص برحمتہ من یشاء، اور وہ تو مخصوص فرما لیتا ہے اپنی رحمت کے لیے جسے چاہتا ہے، جس سے چاہتا ہے اس خاص کر لیتا ہے اپنی رحمت سے جسے چاہتا ہے. واللہ ذو الفضل العظیم، اللہ تعالیٰ بہت بڑے فضل والا ہے. ومن اہل کتاب من ان تأمنہ بقنطار یؤدیہ الیک، اہل کتاب میں سے جو اچھے لوگ ہیں ان کا تذکرہ بھی ہو رہا ہے. اہل کتاب میں سے بعض تو وہ ہیں جن کے پاس اگر تم ڈھیروں مال امانت رکھ دو تو بھی وہ اسے تمہیں واپس لوٹا دے گا، یعنی اتنے اچھے امین ہیں ہم نے. ومن ہم من ان تأمنہ بدینار لا یؤدیہ الیک، اور ان میں سے بعض وہ ہیں کہ ان کے پاس اگر ایک دینار بھی امانت رکھواؤ گے تو وہ تمہیں تمہاری طرف واپس نہیں کریں گے. الا ما دمت علیہ قائما، سوائے اس کے کہ آپ اس کے سر پر ہی سوار کیوں نہ ہو جائیں، سر پر ہی کھڑے ہو جائیں، پیچھے پڑ ہی جائیں تو شاید مشکل سے دے دیں، ورنہ دینے کے لیے تیار نہیں ہوگا. ذالک بانہم قالوا لیس علینا فی الامیین سبیل، یہ اس لیے کہ وہ کہتے ہیں कि हम पर इन अनपढ़ों के बारे में कोई गुनाह नहीं, यानी इनकी अमानत में खयानत करें तो कोई गुनाह नहीं, यहूदी के साथ खयानत नहीं करनी है, लेकिन उसके अलावा जो है दूसरों के साथ अगर हमको गड़बड़ कर लें तो इसमें कोई हर्ज की बात नहीं है। हमारे यहां भी कुछ लोगों का ख्याल यह है कि जनाब अगर मुसलमान मुसलमान को धोखा नहीं दे, गैर मुस्लिम को धोखा दे दिया तो कोई फर्क नहीं पड़ता, ऐसी बात नहीं है। अमानत चाहे मुस्लिम की है या गैर मुस्लिम की है, वो बिल्कुल उसको पूरा पूरा अदा किया जाना चाहिए। वैसे तो यहूदी जो है वो इनका मामला तो इस किस्म का है कि ये तो अपने बाप के भी नहीं, इनमें से अब जो मामला है वो तो बहुत ही ज्यादा, तो उससे फिर भी कुछ ना कुछ इनमें असहाबे खैर थे। पिछले दिनों शायद आपने वो जंग में कॉलम पढ़ा हो, जावेद चौधरी ने इन यहूदियों के बारे में लिखा था, तो उसने एक वाक्या लिखा, उसने कहा कि जनाब यहूदी का बच्चा जरा ऊपर था और यहूदी नीचे था, और यहूदी उसको कह रहा है कि बेटा छलांग लगा दो, बच्चा कह रहा नहीं अब्बा जान मैं गिर जाऊंगा, कहता नहीं नहीं तुम छलांग लगा दो, देखो मैं तुम्हें पकड़ लूंगा, कोई फिक्र नहीं करो मैं खड़ा हूं। तो वो बच्चा बहुत काफी देर तक तो करता रहा, बिलाकर उसने छलांग लगा दी। यहूदी ने पहले जो हाथ उसकी तरफ बढ़ाए हुए थे उसको उनको इकट्ठा कर लिया, बच्चा जमीन पर गिरा, रोने लग पड़ा। यहूदी उसके साथ बैठ के उसको जो है वो कहने लगा हो तुम्हें बड़ी चोट आ गई, वो कहने लगा अब्बा जान आपने मुझे थामा क्यों नहीं, आपने हाथ के पेड़ समेट के लिए, कहने लगा बेटा मैं तुम्हें बताना चाहता था कि अपने बाप पर भी यकीन ना करना। तो ये मामला है इन यहूदियों का, ये तो अपने बाप के भी सगे नहीं है, किसी और के तो क्या जो है वो अपना, तो अमानत दयानत ये सब चीजें वो समझते हैं, सिर्फ यहूदियों के हद तक हमें बेईमानी नहीं करनी है, बाकी दूसरों के साथ जो मर्जी कर ले। ذلك بأنهم قالوا ليس علينا في الأميين سبيل, ये इसलिए जो ये कहते हैं कि हम पर इन अनपढ़ों के बारे में कोई गुनाह नहीं, कोई मुआखजा नहीं है। ويقولون على الله الكذب, तो वो अल्लाह पर झूठ कहते हैं। وهم يعلمون, जान से बूझते हुए, इस हाल में कि उन्हें पता है लेकिन इसके बावजूद अपनी तरफ से घाट कर ये बातें कहते हैं। बला मन औफा بعهده واتقى, हाँ जो कोई अपने अहद को पूरा करे, वो अहद था अल्लाह के साथ किया हुआ या बंदों के साथ किया हुआ, और तकवा की रविश इख्तियार करे, यानी गोया यहां अहद को पूरा करना ही तकवा है। अगर अहद पूरा नहीं किया तो चाहे 2000 दाने की जो है वो अपना तस्वीर पड़ गया, तकवा नहीं हासिल हुआ। जिसने अहद को पूरा किया और तकवा की रविश इख्तियार की, फइन्नल्लाह युहिब्बुल मुत्तकीन, बेशक अल्लाह ताला ऐसे मुत्तकीन को पसंद फरमाता है। इन्नल्लज़ीन यश्तरून बिअहदिल्लाहि व अयमानिहिम समनन क़लीला, बेशक वो लोग जो ले लेते हैं अल्लाह के अहद और अपनी कस्मों के इवज हकीर सी कीमत, यानी अपनी कस्में और अल्लाह का अहद थोड़े से पैसों के लिए बेच डालते हैं। उलाइक ला खलाक लहुम फिल आखिरा, उनके लिए कोई हिस्सा नहीं होगा आखिरत में। वला युकल्लिमुहुमुल्लाह, ना ही अल्लाह उनसे कलाम फरमाएगा। वला यंजुरु इलैहिम, ना ही उनकी तरफ नजर रहमत के साथ मुतवज्जे होगा। यौमल क़ियामा, क़यामत के दिन। वला युज़क्कीहिम, और ना ही उन्हें पाक फरमाएगा। इसलिए कि तज़किया हासिल करने की जगह ये दुनिया है, जिसने दुनिया में अपने आप को पाकीज़ा नहीं किया अल्लाह ताला उसे आखिरत में भी पाक नहीं फरमाएगा। वलहुम अज़ाबुन अलीम, उनके लिए फिर बहुत दर्दनाक अज़ाब होगा। वइन्ना मिन्हुम लफ़रीक़ैन यल्बूना अलसिनतहुम, और बेशक उनमें से एक गिरोह है जो अपनी ज़बानें मरोड़ते हैं। बिल किताब, किताब को पढ़ते हुए अपनी जबान को जरा जो है वो टेढ़ी करके पढ़ते हैं। लेता सबूह मिनल किताब, ताकि तुम ये समझो कि वो किताब में से है। जैसे वो कहते थे कि हमने पढ़ा कि कुरान में, तो कुरान ने कहा कि ला तकूलू राइना, तुम कहा ही ना कहो राइना, क्योंकि वो बिगाड़ते थे राइना। इसी तरीके से अतवाना की बजाय अफ़ैना, हमने नाफरमानी की। और वो इस तरह से जो है अपनी जबान को मरोड़ कर कहते थे कि तुम ये समझो कि वो किताब में से है। वमा हुवा मिनल किताब, हालांकि वो किताब में से नहीं है। वयकूलूना हुवा मिन इंदिल्लाह, और वो ये कहते हैं कि अल्लाह की तरफ से है। वमा हुवा मिन इंदिल्लाह, हालांकि वो अल्लाह की तरफ से नहीं है। वयकूलूना अलल्लाहिल कज़िब, और वो अल्लाह के बारे में झूठ कहते हैं। वहुम यालमून, जानते बूझते हुए। ये मामला यानी अवाम को खिलाफ वाकया तासुर देने की कोशिश कि अपनी खुद साख्ता बातों को अल्लाह की तरफ मंसूब करना, ये सिर्फ उन यहूद का ही रवैया नहीं था। हमारे यहां में बदकिस्मती से बहुत से दुनिया परस्त जो हैं वो अल्लाह की आयात की तिलावत तो करते हैं, लेकिन अवामुन नास को तो नहीं पता कि इन आयात में क्या लिखा है, उसके बाद उसमें से मतलब अपनी मर्जी का बयान करते हैं। तो ये रवैया जो भी इख्तियार करेगा वो अल्लाह ताला जो है उससे बहुत ज्यादा जो है वो नाराज होता है। मा कानल बशर इन अय्युतियहुल्लाहुल किताब वल्हुक्म वन्नुबुवा, और किसी बशर का ये हक नहीं है, ये उसके शायान शान नहीं है کہ اللہ تعالیٰ تو اسے عطا فرمائے کتاب اور حکم اور نبوت، ثم یقول للناس کونوا عبادا لی من دون اللہ، اور پھر وہ لوگوں سے یہ کہنے لگے کہ ہو جاؤ میرے بندے اللہ کے سوا، یعنی کسی نبی اور رسول کے یہ شان یا نشان نہیں ہے کہ وہ آ کر لوگوں کو اللہ کی بندگی کی بجائے اپنی بندگی کی دعوت دے، ولیکن کونوا ربانیین، بلکہ وہ تو یہ کہنے والے ہیں کہ بھائی اللہ والے بن جاؤ، رب والے بن جاؤ، ربانی بن جاؤ. ہمارے یہاں بہت سارے لوگوں کے نام کے ساتھ ربانی تو لگا ہوا ہے، لیکن ان کو یہ پتہ نہیں ہے کہ اس ربانی کا مطلب کیا ہے. ربانی جو رب والا ہے، جس نے رب کی بندگی میں اپنے آپ کو کلی طور پر وقف کر رکھا ہے. تو اس لحاظ سے کونوا ربانیین بما کنتم تعلمون الکتاب و بما کنتم تدرسون، تاکہ تم بن جاؤ اللہ والے، اس وجہ سے کہ تم تو لوگوں کو کتاب تو سکھانے والے تھے، اور بسبب اس کے کہ تم خود کتاب کے پڑھنے پڑھانے والے ہو. یعنی جو خود کتاب کا پڑھنے والا ہے، دوسروں کو سکھانے والا ہے، اس کے لیے تو سب سے پہلے یہ ضروری ہے کہ وہ اللہ والا بنے. اور نبی اور رسول کبھی یہ بات نہیں ممکن ہو سکتی کہ اللہ تعالیٰ تو اسے نبوت اور رسالت سے نوازے اور وہ لوگوں کو آ کر یہ کہنے لگے کہ اللہ کی بجائے میری بندگی اختیار کر. اس میں وہ جو حضرت عیسیٰ علیہ السلام کو خدا کا درجہ دینے کی جتنی عیسائیوں کی کوشش ہے، ان سب کی نفی اس کے اندر آ رہی ہے. ولا یامرکم ان تتخذوا الملائکۃ والنبیین اربابا، اور نہ ہی وہ نبی یہ تمہیں یہ حکم دے گا کہ تم بناؤ فرشتوں کو یا نبیوں کو رب. ایامرکم بالکفر بعد اذ انتم مسلمون، کیا وہ تمہیں کفر کا حکم دے گا اس کے بعد کہ تم اسلام قبول کر چکے ہو، سارے تسلیم خام کر چکے ہو؟ یہ تو تم خام خواہ کا بہتان ہے جو نبی اور رسول پر لگاتے ہو. وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ النَّبِيِّينَ، اور جبکہ اللہ پاک نے لیا تھا عہد نبیوں سے، یہ عالم ارواح میں نبیوں سے جو خصوصی عہد لیا گیا، لَمَا آتَيْتُكُم مِّن كِتَابٍ وَحِكْمَةٍ، کہ جب میں جو کچھ میں تمہیں دوں کتاب اور حکمت میں سے، ثم جاءكم رسول، اور پھر آئے تمہارے پاس کوئی اور رسول، مصدق لما معكم، اس کی تصدیق کرتے ہوئے جو تمہارے پاس ہے، لتؤمنن به، تو تم لازمن اس پر ایمان لانا، ولا تنصرن، اور تم لازمن اس کی تائید اور نصرت کرنا. رسول سے عہد اور میثاق کا مطلب یہ ہے کہ اس کی پوری قوم سے، پوری امت سے یہ عہد اللہ نے لیا رسول کے ذریعے سے، کہ جب آئندہ کوئی دوسرا رسول آئے اور وہ پہلے رسولوں کی باتوں کی تصدیق کرتا ہوا آئے، تو امت کا یہ فرض ہے کہ اس رسول کو بھی مانے اور اس کی بھی تائید اور نصرت کرے. اور یہ سارا درجہ بدرجہ، یہ سارے نبیوں اور رسولوں سے یہ عہد جو ہے، یہ آخری محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے لیا گیا. تو سب سے آخری رسول تو آپ صلی اللہ علیہ وسلم نے آنا تھا. گویا پچھلی ساری قومیں بھی اپنے نبیوں کے ذریعے سے اس بات کی پابند ہیں کہ جب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی بعثت ہو تو وہ ان کی بات مانے، ان پر ایمان لائیں اور ان کی نصرت کریں ان کے مشن میں. قال اقررتم، تو اللہ نے پوچھا کہ کیا تم نے اقرار کیا، واخذتم على ذلكم اسری، اور کیا تم نے میرے اس بارے عہد کو قبول کیا؟ قالوا اقررنا، ان سب نے جواب دیا تھا کہ ہم نے اقرار کیا. قال فاشهدوا، اللہ نے فرمایا کہ پس تم گواہ رہو، وانا معكم من الشاہدین، اور میں بھی تمہارے ساتھ گواہوں میں سے ہوں. فمن تولى بعد ذلك، پس جو کوئی بھی اس کے بعد پھر جائے گا، رو گردانی کرے گا، یعنی جو درجہ بدرجہ نبی آئیں گے اور ان کی تصدیق نہیں کرے گا، اور آخری نبی محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی تصدیق نہیں کرے گا، ان کے مشن میں ان کا دست و بازو نہیں بنے گا، فاولائک ہم الفاسقون، تو وہی لوگ ہیں جو فاسق ہیں. دیکھیے یہ ان کی بات بھی اپنی جگہ، لیکن جو نبی اور رسول کو ماننے والے زبان سے مانتے ہیں لیکن خود اپنی اگر بنیادی ذاتی فرائض ادا نہیں کر رہے ہیں، تو وہ نبی اور رسول کے مشن میں کیسے اس کی مدد کریں گے؟ وہ تو ابھی اپنی مدد نہیں کر رہے. نبی اور رسول میں مشن کے مدد کے لیے ضروری ہے کہ پہلے ذاتی زندگی میں انسان اللہ کا بندہ بنے، پھر اسی جھنڈے کو اٹھائے جس کی دعوت محمد الرسول اللہ صلی اللہ علیہ وسلم ساری انسانیت کو دی، اس کام کو لے کر آگے بڑھے. لیکن اگر خود ہی سویا ہوا ہے، اگر خود ہی جو ہے غفلت میں پڑا ہوا ہے، اگر خود ہی جو ہے وہ اپنی بے عملی کا شکار ہے، تو اس کا مطلب ہے کہ وہ بھی اللہ سے کیے ہوئے اس عہد کو توڑ رہا ہے. اس لحاظ سے یہ معاملہ بڑا نازک. افغیر دین اللہ یبغون، اور پھر کیا وہ دین الہی کے سوا کوئی اور دین چاہتے ہیں؟ اللہ کا دین کیا ہے؟ آج ہم نے آغاز ہی اسی آیت سے دوبارہ کیا تھا کہ ان دین عند اللہ الاسلام، تو اسلام کے سوا وہ کوئی اور نظام حیات چاہتے ہیں؟ अल्लाह के दिए हुए सिस्टम ऑफ लाइफ के अलावा किसी और को जो है वो पसंद करते हैं, उसकी तलाश में हैं। वलहू असलम मन फिस समावात वल अर्ज, हालांकि उसके लिए तो सरे तस्लीम खम किए हुए है जो कुछ आसमानों में है जो कुछ जमीन में है। तौ अम व करहा, खुशी से या मजबूरी से, हर कोई जो है उसकी उसके हुक्म के ताबे फरमान है। वही नहीं युर जाऊन, और उसी की तरफ तुम सब के सब लौटाए जाओगे। यानी अल्लाह के सिवा किसी और की इताअत का निजाम तुम इख्तियार करना चाहते हो, हालांकि पूरी कायनात तो उसकी इताअत के सामने झुकी हुई है। तो अगर ये रवैया अख्तियार करोगे तो फिर उसकी बारगाह में लौटाए जाओगे और वहां पर वो तुमसे पूरी पूरी इसकी अकाउंटेबिलिटी लेगा। कुल आमन्ना बिल्लाहि वमा उन्जिला अलैना वमा उन्जिला अला इब्राहिम व इस्माइल व इसहाक, कह दीजिए कि हम तो ईमान लाए अल्लाह पर और उस पर जो नाजिल की हुई हम पर, ये कुरान मजीद जो किताब नाजिल हुई हम पर, वमा उन्जिला अला इब्राहिम, और जो नाजिल हुआ इब्राहिम अलैहिस्सलाम पर, व इस्माइल और इस्माइल अलैहिस्सलाम पर, व इसहाक व याकूब व इस्बात, और इसहाक अलैहिस्सलाम पर, याकूब अलैहिस्सलाम पर और उनकी औलाद पर, वमा उतिया मूसा व ईसा, और जो कुछ दिया गया था मूसा अलैहिस्सलाम को, ईसा अलैहिस्सलाम को, वन नबीयूना मिन रब्बिहिम, और उन सब नबियों को उनके परवरदिगार की तरफ से, हम उन सब के ऊपर ईमान रखने वाले हैं। ये सूरह बकरा में 136 नंबर आयत में यही मज़मून इससे पहले आ चुका है। ला नुफर्रिकु बैना अहदिन मिनहुम, हम उनमें से किसी के दरमियान भी तफरीक नहीं करते, यानी किसी को माने और किसी का इनकार करने। व नहनु लहू मुस्लिमून, और हम तो सिर्फ उसी के लिए, एक अल्लाह के लिए, एक माबूद हकीकी के लिए सर तस्लीम खम किए हुए हैं। वमई अब्दा गैर अल इस्लाम दीना, और जो कोई भी तलाश करेगा इस्लाम के सिवा किसी और सिस्टम ऑफ लाइफ को, उसको पसंद करेगा, उसके पीछे चलेगा, फलई युकबल मिन्हु, तो वह हरगिज उससे कबूल नहीं किया जाएगा। वह फिल आखिरत मिन अल खासिरीन, और वो आखिरत में नाकाम होने वाले और खसारा पाने वालों में से होगा। फिर उस मजमून को ताजा कर लीजिए कि बार बार अल्लाह ताला इस्लाम को क्या कह रहा है, दीन कह रहा, मजहब नहीं कह रहा। आज हम बाय एंड लार्ज जिंदगी मजहब की सतह पर गुजार रहे हैं, इसलिए कि दीन तो वो है जो गालिब जब हो तो दीन होता है, मगलूब हो तो मजहब बन जाता है। एक ममलिकत के अंदर कई मजहब हो सकते हैं, दीन सिर्फ एक होता है। और इस एतबार से अल्लाह ताला फरमा रहे हैं कि जो कोई इस्लाम के सिवा कोई और दीन इख्तियार करेगा, किसी और दीन और निजामे हयात को पसंद करेगा, उसको फॉलो करेगा, तो वो हर चीज उससे कुल नहीं किया जाएगा और वो आखिरत में नाकाम होने वाले और खसारा पाने। हो सकता है कि दुनिया में तो वो चंद दिन ईट ड्रिंक एंड डी मैरी के मजे उठा ले, लेकिन फिर हमेशा हमेशा की नाकामी का उसको सामना करना पड़ेगा। इस लिहाज से अल्लाह के दीन इस्लाम को अपनी जाती जिंदगी में भी और इज्तमाई जिंदगी में भी इख्तियार करने की जो जरूरत और अहमियत, दुनिया के एतबार से भी अगर कामयाबी दरकार है तो इसी सूरत में मुमकिन है, और आखिरत की कामयाबी तो है ही सिर्फ इस्लाम को बतौर दीन फॉलो करने के तौर पर, मजहब की सतह पर नहीं। कई फयाहदिल्लाह कौमन कफर, और क्यों कर हिदायत देगा अल्लाह ताला ऐसे लोगों को जिन्होंने कुफर किया, बाद ईमान हिम अपने ईमान लाने के बाद, वशहदू अन्नर रसूल हक्कुन, और ये गवाही देने के बाद कि रसूल सल्लल्लाहु अलैहि वसल्लम बिल्कुल बरहक है, यानी दिल गवाही दे चुके, वो बेटों की तरह पहचान चुके, यारे पूना हूं कमा यारे पूना बना हूं, लेकिन इसके बाद अगर वो जो इनकार करते हैं तो अल्लाह क्यों कर जो है ऐसे लोगों को जो है वो हिदायत जबरदस्ती देगा। वजाहुमुल बय्यिनात, उनके पास तो वाज़ेह दलीलें भी आ चुकी, वल्लाहु ला यहदिल क़ौमज़ ज़ालिमीन, अल्लाह ताला ऐसे जालिमों की कौम को कभी हिदायत नहीं दिया करता, क्योंकि अल्लाह की सुन्नत और रब्ता ये नहीं है कि जबरदस्ती किसी पर हिदायत थोपी जाए, जो हिदायत का तलबगार है उसी को हिदायत मिलती है। उलाई का जज़ाउहुम, यही वो लोग हैं जिनकी सजा ये होगी, अन्न अलैहिम लानत अल्लाह वल मलाइकति वन नास अजमाइन, ये कि उन पर हो लानत अल्लाह की और फरिश्तों की और सब के सब इंसानों की, खालिदीन फीहा, और वो इसी लानत की कैफियत में हमेशा रहेंगे। लानत अर्ज कर चुका हूं कि अल्लाह की रहमत से महरूमी की कैफियत ये लानत है, यानी अजाब की हालत। ला युखफ्फफ अन्हुमुल अजाब, उन पर से अजाब हर चीज हल्का नहीं किया जाएगा। वला हुम युनज़रून, और ना ही वो मोहलत दिए जाएंगे। इल्लल्लज़ीना ताबू मिन बादि ज़ालिक व अस्लहू, सिवाय उन लोगों के जो इसके बाद जिन्होंने तौबा कर ली और इस्लाह अहवाल की, यानी एक रास्ता अभी भी खुला हुआ है। اگر رجوع کریں اللہ کی طرف، توبہ کریں اور اصلاح احوال کر لیں تو یہ ایکسپشن ہو سکتی ہے. فإن اللہ غفور الرحیم، بے شک اللہ تعالیٰ بڑا بخشنے والا اور مسلسل رحم فرمانے والا ہے. لیکن توبہ بھی بغیر اصلاح کے قبول نہیں ہے. محض توبہ استغفار کی تسبیح پوری کر لی لیکن اپنی کیفیت اور حالت کو نہیں بدلا ہے تو تب بھی جو ہے وہ اللہ کے ہاں اس کی قبولیت نہیں ہے. ان الذین کفروا بعد ایمانہم، بے شک وہ لوگ جو کافر جنہوں نے انکار کیا، ناشکری کی اپنے ایمان لانے کے بعد، ثم زادوا کفرا، اور پھر وہ اپنے کفر میں بڑھتے ہی چلے گئے، لن تقبل توبتہم، تو ایسے لوگوں کی توبہ بھی قبول نہیں ہوگی. اس لیے کہ توبہ کے لیے شرط یہ ہے کہ پہلے اس انکار کو، اس کفر کو چھوڑ کر ایمان کی طرف اور سر تسلیم خم کرنے کی طرف آئے، اعمال درست کرے تو توبہ قبول ہے. اور اگر اسی کفر میں ہی بڑھتے چلے جانا ہے تو صرف زبانی کلامی جمع خرچ پر توبہ قبول نہیں ہوتی. اولئک هم الضالون، اور یہی وہ لوگ ہیں جو گم کردہ راہ ہیں. ان الذین کفروا وماتوا وهم کفار، بے شک وہ لوگ جنہوں نے کفر کیا، انکار کیا، ناشکری کی، اور وہ مرے بھی اس حال میں کہ وہ کافر ہی تھے. فلن یقبل من احدهم ملء الارض ذهبا، تو ہرگز ان میں سے کسی سے بھی قبول نہیں کیا جائے گا پوری زمین کے برابر سونا، ولا وستدا به، اگرچہ وہ اسے فدیے میں دے کر چھوٹنا چاہے. یعنی اس دنیا میں تو ایمان کی دولت اختیار کر کے انسان نجات پا سکتا ہے، لیکن اگر یہاں سے کفر کی حالت میں گیا ہے پھر ساری زمین کے برابر سونا دے کر بھی فدیے میں چھوٹنا چاہے تو نہیں چھوٹ سکتا ہے. اس سے آپ اندازہ لگائیں کہ کتنی اہمیت. اولئک لہم عذاب الیم، اور یہی وہ لوگ ہیں جن کے لیے دردناک عذاب ہوگا. وما لہم من ناصرین، اور ان کے لیے کوئی مددگار نہیں ہوگا. اس لیے کہ اس دن جو ہے وہ تو انسان پھر اس پریشانی کے عالم میں زمین پر سونا کیا. وہاں تو قرآن یہ کہتا ہے سورہ معارج کے اندر کہ یبد المجرم، اس دن مجرم یہ خواہش کرے گا، لو یفتدی من عذاب یومئذ ببنی، کہ اس دن عذاب سے بچنے کے لیے اپنے بیٹے کو فدیے میں دے دے، وہ صاحبتہ واقعی، اپنی بیوی کو فدیے میں دے دے، اپنے بھائی کو فدیے میں دے دے، وہ فصیلت ہلتی تو لی، اور اس کے جو کنبے قبیلے والے تھے ان سب کو بھی جو ہے فدیے میں دے دے، وہ من فی الارض جمیعا، اور جو کوئی بھی زمین میں ہے ان سب کے سب کو فدیے میں دے دے، ثم ینجی، اور صرف اس کی نجات ہو جائے. لیکن وہاں پر یہ حسرتناک باتیں کچھ کام آنے والی نہیں ہیں. ہاں یہاں جو مہلت میسر ہے اس کے اندر انسان توبہ کر لے، رجوع کر لے تو اللہ تعالیٰ کی طرف سے مغفرت، رحمت اور ابدی راحت کی بشارت ہے. لن تنالوا البر حتی تنفقوا مما تحبون، تم ہرگز نیکی کو نہیں پا سکتے، تم نیکی کی گرد کو بھی نہیں پا سکتے جب تک کہ وہ کچھ خرچ نہ کرو، وہ نہ لگاؤ کھپاؤ جو تمہیں سب سے زیادہ محبوب اور سب سے زیادہ پیارا ہے. یہ سمجھ لیجئے کہ یہ جو سورہ بقرہ کی آیت نمبر 177 تھی جس میں نیکی کی بڑی جامع اور تفصیلی ڈیفینیشن آئی تھی، اس کا ایک خلاصہ ہے جو یہاں پر آ گیا ہے کہ نیکی کا حاصل یہ ہے کہ اللہ کی رضا کے لیے اپنی سب سے محبوب ترین چیز کو اللہ کے لیے قربان کر دینا. اور یہی جو ہے نیکی کی اصل روح ہے، رضائے الہی کا حصول. اور جیسا کہ دیکھیے ہم نے یہ بھی پڑھا کہ ابراہیم علیہ السلام ان کی سنت کیا ہے کہ اللہ کی رضا کے لیے اپنے بیٹے تک کو قربان کرنے سے دریغ نہیں کیا ہے. تو یہی معاملہ ہے کہ اللہ تعالیٰ کے ہاں، یعنی معاملہ یہ ہے کہ کافر آخرت میں جا کر زمین کے برابر سونا دینا چاہے وہ قبول نہیں ہوگا، لیکن دنیا میں خلوص اور اخلاص کے ساتھ اپنی محبوب ترین چیز اللہ کے راستے میں قربان کر دے تو وہ اس کی نیکی جو ہے وہ قرار پائے گی. اس میں گویا کہ یہ بات بتائی جا رہی ہے کہ اللہ تعالیٰ کے لیے انسان کو زیادہ سے زیادہ اچھے سے اچھی چیز جو ہے، اور خوب سے جو اپنی محبوب ترین چیز ہے اسے اللہ کے راستے میں قربان کر کے اللہ سے اپنے خلوص اخلاص اور وفاداری کا ثبوت دینا چاہیے. وما تنفقوا من شيء فإن الله به عليم، اور جو کچھ بھی تم خرچ کرتے ہو کوئی چیز تو بے شک اللہ تعالیٰ اس کو خوب جانتا ہے، وہ نیت کو، ارادے کو، وہ احوال و ظروف، ان سب کو جانتا ہے اور اس کے مطابق اجر سے نوازے گا. کل طعام کان حلا لبنی اسرائیل، اور ساری کھانے کی چیزیں بنی اسرائیل کے لیے حلال تھیں، الا ما حرم اسرائیل علی نفسہ من قبل ان تنزل التوراۃ، سوائے اس کے جو یعقوب علیہ السلام نے خود اپنے لیے اپنی جان کے لیے جو چیز منع کر لی تھی، حرام کر لی تھی تورات کے نازل ہونے سے پہلے. یہود کا ایک اعتراض یہ تھا کہ جناب جو چیزیں شریعت موسوی میں حلال نہیں تھی وہ شریعت محمدی میں کیسے حلال ہیں، مثال کے طور پہ یہ اونٹ کا دودھ اور گوشت جو ہے یہ کیسے حلال ہے. تو اس میں اصل میں معاملہ یہ تھا کہ یعقوب علیہ السلام کو کوئی طبعی مناسبت نہیں تھی، تو انہوں نے وہ اپنے آپ کر پر اونٹ کا گوشت اور دودھ جو تھا اس کو وہ استعمال نہیں فرماتے تھے. تو اس پر جو ہے انہوں نے یہ سمجھ لیا کہ شاید یہ حرام ہے، اور جب قرآن نے اس کو حرام نہیں کہا تو وہ کہنے لگے کہ جناب یہ اس بات کا جواب قرآن نے دیا کہ یہ چیزیں ان کے لیے بھی حلال تھیں سوائے اس کے جو کہ اسرائیل یعقوب علیہ السلام کا چونکہ لقب ہے انہوں نے خود اپنے اوپر حرام کر لی تھی تورات کے نازل ہونے سے پہلے. قل فاتوا بالتوراۃ فاتلوها ان کنتم صادقین، ان سے کہیے کہ پھر لے آؤ تورات کو اور پڑھو اس میں سے اگر تم سچے ہو تو بتاؤ کہ اس میں کہاں لکھا ہوا ہے کہ اونٹ کا دودھ یا گوشت یا حرام ہے. فمن افترى علی اللہ کذبا من بعد ذلک، پس جو کوئی بھی اللہ پر جھوٹ باندھے اس کے بعد فاولئک هم الظالمون، تو وہی لوگ ظالم ہیں. قل صدق اللہ، اور کہہ دیجئے فرما دیجئے کہ اللہ تعالیٰ نے تو بالکل سچ فرمایا ہے. فتبعوا ملت ابراہیم حنیفا، پس پیروی کرو ابراہیم علیہ السلام کے طریقے کی جو یکسو ہو کر ایک ہی اللہ کے ہو کر رہ گئے تھے. وما کان من المشرکین، اور وہ ہرگز مشرکوں میں سے نہیں تھے. ان اول بیت وضع للناس، اور بے شک سب سے پہلا گھر جو لوگوں کے لیے مقرر کیا گیا تھا، للذی ببکہ، وہ تو ہے جو مکہ میں ہے. یہ بکہ عبرانی زبان کا لفظ ہے جو کہ پھر کثرت استعمال سے مکہ بن گیا. تو بتایا جا رہا ہے یہود کا اعتراض کہ جناب قبلہ تو ابراہیم علیہ السلام کا قبلہ تو بیت المقدس تھا، قرآن نے کہا نہیں، روز اول سے قبلہ تو یہی اللہ کا گھر ہے، دنیا کے بتوں میں پہلا وہ گھر خدا کا، تو سب سے پہلا گھر اللہ کا جو اللہ نے انسانوں کے لیے متعین فرمایا وہ مکہ میں ہی تھا. مبارکن وہدل للعالمین، جو بہت ہی برکت والا ہے اور ہدایت کا مرکز ہے تمام جہان والوں کے لیے. فیہ آیاتم بیناتم مقام ابراہیم، اور اس میں بڑی واضح ظاہر کھلی کھلی نشانیاں ہیں، جیسے مقام ابراہیم جو کہ ابراہیم علیہ السلام کے قیام کی جگہ، کھڑے ہونے کی جگہ تھی. ومن دخلہ کان آمنا، اور جو کوئی بھی اس میں داخل ہو گیا وہ امن میں آ گیا. انسان تو انسان، وہاں پر چرند پرند کو بھی مارنے کی اجازت نہیں ہے. وللہ علی الناس حج البیت من استطاع الیہ سبیلا، اور اللہ کے لیے اللہ کا یہ حق ہے اور لوگوں پر فرض ہے اللہ کے گھر کا حج کرنا ہر اس شخص کے لیے جو اس کی طرف راستہ اختیار کرنے کی استطاعت رکھتا ہو. یہ استطاعت سے مراد کہ اس کے پاس سفر خرچ موجود ہو، اللہ نے اسے صحت دی ہو، سفر کا راستہ محفوظ ہو، اور اگر کوئی خاندان کا سربراہ ہے تو اس کے لیے اضافی طور پر یہ شرط ہے کہ وہ جب جتنی دیر کے لیے حج کے لیے جائے تو اپنے گھر والوں کے لیے خرچہ وغیرہ بھی چھوڑ کر جا سکتا ہو. اسی طریقے سے خاتون کے لیے اضافی طور پر شرط یہ ہے کہ اس کے ساتھ محرم ہو تو اسے استطاعت ہے، اگر اسے محرم میسر نہیں ہے تو اس پر نہ حج فرض ہے نہ ہی اسے گویا کہ استطاعت ہے. ہمارے یہاں جو غلط بیانی کر کے جو محرم نہیں ہے انہیں محرم ڈکلیئر کر دیا جاتا ہے، تو یہ تو گویا کہ پہلے آغاز ہی اللہ کے گھر کو جانا ہے، اور اس کے لیے جھوٹ بول کر اور غلط بیانی سے یہ مناسب رویہ نہیں ہے. البتہ اس استطاعت کے بارے میں لوگوں نے اپنے خود ساختہ تصورات بنائے ہوئے ہیں. ابھی جب تک مکان نہ بنا لیں، جب تک بچیوں کے ہاتھ پیلے نہ کر دیں، جب تک ریٹائر نہ ہو جائیں، اس وقت تک حج کے لیے نہیں جانا ہے. حالانکہ ان میں سے کوئی چیز حج پر جانے کے لیے پری کنڈیشن اور شرط نہیں ہے، بلکہ شرط صرف یہی ہے کہ انسان کے پاس اتنا مال ہے کہ اس سے وہ سفر اختیار کر سکتا ہے، اور جیسے میں نے عرض کیا کہ اگر وہ گھر کا سربراہ ہے تو گھر والوں کے لیے خرچہ چھوڑ کے جا سکتا ہے، اور اس کے لیے اللہ نے اسے صحت دی ہے، اس کے پاس استطاعت ہے. ممن کفرا، تو جو کوئی انکار کرے، یہاں انکار کیا ہے کہ حج کی استطاعت ہونے کے باوجود حج نہ کرے. فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِينَ، تو بے شک اللہ تعالیٰ تو تمام جہان والوں سے غنی ہے، بے پرواہ ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم کے ایک ارشاد مبارک کا مفہوم ہے کہ جو شخص استطاعت کے باوجود حج نہ کرے تو پھر اللہ کو اس بات کی کوئی پرواہ نہیں ہے کہ وہ یہودی ہو کر مرے یا نصرانی ہو کر مرے. ظاہر ہے یہ اسلام کے جو بنیادی ارکان ہیں فرائض ہیں ان میں سے ایک فرض ہے, اور جسے اللہ نے اتنی ہمت دی ہے وسعت دی ہے صرف اپنے خود ساختہ تصورات. کچھ لوگوں کا خیال یہ ہے کہ جناب پہلے دنیا کے سارے کام کر لیں سب سے آخر میں حج کریں گے اور بالکل نیک پاک بن جائیں, یعنی گویا وہ اللہ کے پاس سے کوئی پٹا لکھوا کے لائے ہوئے ہیں کہ ان کو آخری عمر تک مہلت ملے گی اور پھر وہ حج کریں گے. ایسا نہیں ہے, بلکہ حج جیسے ہی انسان, اور اصلا حج جو ہے یہ بڑا مشقت طلب کام ہے, اور یہ صحت اور جوانی اور جب آدمی کے ہاتھ پاؤں چلتے ہوں اس وقت کرنے والا کام ہے. یہ نہیں ہے کہ جب اس کے سارے اعضاء جواب دے چکے ہوں تب تو وہ دوسروں کے لیے وہاں بوجھ بنا ہوا ہوتا ہے, وہ خود اپنا حج بھی صحیح طرح سے نہیں کر پاتے, اسی بزرگ کو اٹھائے اٹھائے لیے پھرتے ہیں, نہ وہ حرم شریف میں جا سکتا ہے, نہ وہ باقی ارکان کی ادائیگی کے لیے اپنے پاؤں پر چل کر جو ہے صحیح طرح سے جو کام کر سکتا ہے. تو حج تو ہے ہی صحت جوانی, اور جب انسان کے پاس قوا چلتے پھرتے ہیں اس وقت کرنے کا نام ہے. اس لیے اس میں تاخیر و تعویق, یعنی میں نے لوگوں کو دیکھا ہے پورے کئی کئی منزلہ گھر گاڑیاں زندگی کی ہر نعمت ان کے پاس ہے لیکن حج کی طرف توفیق نہیں ہے, اس کی طرف توجہ نہیں ہے, دھیان نہیں ہے, ورنہ شاید ان کے بینک میں لاکھوں نہیں کروڑوں روپے پڑے ہوئے ہوں. تو اس کے بعد کون سا اوسر باقی ہے؟ صرف یہ ہے کہ من اپنا پرانا پاپی تھا, برسوں میں نمازی بن نہ سکا, یعنی یہ کہ کس منہ سے جائیں گے اور واپس آ کر چونکہ ہم نے اپنی حرکتوں سے باز نہیں آنا ہے اس لیے ابھی اس کو ڈیلے کرتے چلے جاؤ, ڈیفر کرتے چلے جاؤ, آخر میں جب کسی کام کے نہیں رہیں گے پھر اس سے حج کے لیے چل پڑیں گے. یہ معاملہ نہیں ہے, بالکل اس کو سیریسلی لینا چاہیے, اور جس کے پاس بھی اللہ نے جسے استطاعت دی ہے, یعنی باقی سارے کام بعد میں, سب سے پہلے اللہ کا فرض پھر باقی دنیا کے فرائض. قل یا اہل الکتاب, اور کہہ دیجیے کہ اہل کتاب, لم تکفرون بآیات اللہ, تم کیوں انکار کرتے ہو, ناشکری کرتے ہو اللہ کی آیات کی, واللہ شہید علی ما تعملون, حالانکہ اللہ تعالیٰ خود گواہ ہے ان سارے کاموں پر جو تم کر رہے ہو. اور یہ بات صرف اہل کتاب سے نہیں, یہ ہم سب سے کہی جا رہی ہے, اہل القرآن سے بھی کہی جا رہی ہے کہ تم اللہ کی آیات کی کیوں ناقدری اور ناشکری کر رہے ہو, کیوں انہیں اپنی زندگیوں کے اندر جاری اور ساری نہیں کرتے ہو, کیوں اس کے مطابق اپنے ملک کا نظام استوار نہیں کرتے ہو, تمہاری جو حرکتیں ہیں ان پر اللہ خود گواہ. قل یا اہل الکتاب, اور کہیے کہ اہل کتاب, لم تصدون عن سبیل اللہ من آمن تبغونها عوجا, اور کیوں روکتے ہو اللہ کی راہ سے ان کو جو ایمان لائے, اور تم تلاش کرتے ہو, کجی وانتم شہداء, اور تم خود اس پر گواہ ہو, جانتے بوجھتے ہوئے یہ حرکتیں کر رہے ہو, وما اللہ بغافل عما تعملون, اور اللہ ہرگز بے خبر نہیں اس سے جو عمل تم کرتے ہو. اب یہ گویا کہ پہلا حصہ اس سورت کا, جس میں ایک تہائی حصہ آپ نے غور کیا ہوگا کہ جامع ہدایات پر مشتمل تھا, پھر ایک تہائی حصے میں خطاب نصارہ کے ساتھ تھا, اور مزید ایک تہائی حصے میں اہل کتاب یہود و نصارہ دونوں سے خطاب. یہ 99 آیات مکمل ہوئیں, اور اب جو 101 آیات باقی ہیں ان میں خطاب اہل ایمان کے ساتھ ہے. اس لیے دیکھیے آپ جو بات گفتگو کا رخ, یا ایوہ الذین آمنوا, اس سے پہلے آپ پڑھ رہے تھے یا اہل الکتاب, یا اہل الکتاب, اور اب آ گیا یا ایوہ الذین آمنوا, اے وہ لوگوں جو ایمان لائے ہو, ان تطیعوا فریقا من الذین اوتوا الکتاب, اگر تم اطاعت کرو گے, کہنا مانو گے ایک گروہ کا ان میں سے جنہیں اس سے پہلے کتاب دی گئی تھی, سابقہ اہل کتاب, اگر ان کی بات مانو گے کیا کریں گے, یردوکم بعد ایمانکم کافرین, تو وہ تو تمہیں تمہارے ایمان لانے کے بعد پھر لوٹا کر جو ہے کفر کی حالت میں لے جانا چاہیں گے. ان کی تو کوشش یہ ہے کہ تمہیں واپس جو ہے اسی ناشکری اور اللہ کی جو ہے وہ انکار کی طرف جو ہے وہ لے جائیں. وَكَيْفَ تَكْفُرُونَ, ایسے لگتا ہے یہ ڈائریکٹلی مجھ سے آپ سے خطاب ہو رہا ہے. باطل قوتوں کا سارا زور آج یہی اسی بات کے اوپر ہے کہ وہ ان اہل ایمان کو لوٹا کر اپنے طریقے کی طرف لے جائیں. اللہ پوچھ رہا ہے تم کیوں کر انکار کر سکتے ہو, تم کیسے ناشکری کرتے ہو, وانتم تتلا علیکم آیات اللہ, آیات اللہ, حالانکہ تم پر تو اللہ کی آیات کی تلاوت کی جا رہی ہے, تمہیں پڑھ کر سنائی جا رہی ہے, وفیکم رسول, اور تمہارے درمیان تو رسول صلی اللہ علیہ وسلم موجود, اس وقت بنفس نفیس اور آج بھی رسول صلی اللہ علیہ وسلم کی مانوی شخصیت ہمارے درمیان, آپ صلی اللہ علیہ وسلم کی سنت, آپ صلی اللہ علیہ وسلم کی سیرت, آپ صلی اللہ علیہ وسلم کی احادیث طیبہ, اس کی روشنی میں آج بھی موجود ہے. تو ان دو چیزوں پہ ہوتے ہوئے کہ اللہ کی آیات تمہیں پڑھ کر سنائی جا رہی ہیں, رسول صلی اللہ علیہ وسلم کی مانوی شخصیت تمہارے اندر موجود ہے, ان دونوں کو چھوڑ کر کیا آپ کفر کی طرف چلے جاؤ گے؟ وَمَن يَعْتَصِم بِاللَّهِ, اور جو کوئی اللہ سے چمٹ گیا, اللہ سے چمٹنا کیسے ہے آگے اس کی وضاحت آئے گی, اللہ کے قرآن سے چمٹنا ہے. تو جو کوئی جس نے اللہ کے دامن کو تھام لیا, فقد ہدی الی صراط مستقیم, تو اسے تو صراط مستقیم کی ہدایت عطا کر دی گئی, گرانٹیڈ, اسے تو صراط مستقیم کی ہدایت مل گئی. اب وہ صراط مستقیم کیا ہے امت مسلمہ کے لیے؟ 3 پوائنٹس ایکشن ایجنڈا, وہ اب اللہ تعالیٰ کی طرف سے یہاں پرسکرائب ہوا ہے. اور اس موضوع پر محترم ڈاکٹر اشرار احمد صاحب کا ایک کتاب کا بھی ہے, امت مسلمہ کے لیے 6 نکاتی لائحہ عمل, 3 پوائنٹس ایکشن ایجنڈا فار امت مسلمہ. یہ دونوں اردو میں بھی اور انگریزی میں بھی اویلیبل ہے. اس کو حاصل کر کے, ظاہر ہے یہاں تو صرف اختصار کے ساتھ ان موضوعات پر گفتگو ہو سکتی ہے, تفصیلی طور پر ان مضامین کو سمجھنے کے لیے یہ جو کتابوں کے حوالے دیے جاتے ہیں ان کو ضرور حاصل کر کے پڑھیں آپ. یہ کتابیں کسی تجارتی مقصد کے لیے نہیں, بلکہ جو ہماری اصل کاسٹ ہے اس سے بھی کم, صرف دعوتی مقاصد کے لیے کہ اللہ کے دین کا پیغام زیادہ سے زیادہ لوگوں تک پہنچ سکے, اس کے لیے یہاں پر جو آپ کو ریفر کی جاتی ہیں. الحمدللہ اس میں ہمارا کوئی کمرشل آبجیکٹو نہیں ہے, بلکہ جیسے میں نے عرض کیا ہم تو اپنے پاس سے پیسے لگا کر, اس لیے کہ یہ تو اس وقت جو آپ کو یہاں ہمارے اسٹال پر اویلیبل ہے, یہ 50% ڈسکاؤنٹ کے اوپر آپ کو آفر کی جا رہی ہے, کور پرائز کیا بھی آدھی قیمت کے اوپر جو ہے وہ آپ کو آفر کی جاتی ہیں, تاکہ زیادہ سے زیادہ لوگ اس سے فائدہ اٹھا سکیں. یا ایھا الذین آمنوا اتقوا اللہ, اے وہ لوگوں جو ایمان لائے, اللہ کا تقوی اختیار کرو. کیسا تقوی؟ حق کا تقاتہ ہی, جیسا کہ اس کا تقوی اختیار کرنے کا حق. ولا تموتن الا وانتم مسلمون, اور دیکھنا تم ہرگز نہ مرنا, تمہیں موت نہ آنے پائے مگر اس حال میں کہ تم مسلم ہو, سر تسلیم خم کیے ہوئے ہو, فرمانبرداری کی حالت میں ہو. یہ اللہ پاک کی طرف سے ہمیں سب سے پہلا تقاضا ہمارے سامنے یہ آیا کہ اللہ کا تقوی اختیار کرو, جیسا کہ اس کا تقوی اختیار کرنے کا حق. تقوی کے معنی پہلے عرض کیے جا چکے کہ بچنا, اللہ کی نافرمانی اور ناراضگی والے کاموں سے بچنا. اللہ ہمارا خالق, ہمارا مالک, ہمارا محسن. عام طور پہ تو انسان کی کوشش یہ ہوتی ہے کہ محسن کے احسان کا کچھ نہ کچھ بدلہ انسان چکائے, لیکن اللہ پاک کے احسانوں کا ہم کیا بدلہ چکا سکتے ہیں؟ لیکن کوئی بھی شریف آدمی کبھی اپنے محسن کو ناراض کرنا نہیں چاہتا ہے, تو کم از کم یہ تو ہماری شرافت اور مروت اور اللہ کے سارے احسانات کا اگر ہم اتنا ہی جواب کے دی, کم از کم ہم کوئی ایسی حرکت نہ کریں جس سے اللہ ناراض ہوتا ہے. یہ ہے اتق اللہ, اللہ کا تقوی اختیار کرو. بی مائنڈ فل آف اللہ, ہر وقت تمہیں اس بات کا احساس رہے کہ اللہ مجھے دیکھ رہا ہے. اور جب تک یہ احساس انسان کے دل کے اندر تازہ ہے, اتنی دیر تک وہ غلطی, گناہ اور معصیت کی طرف نہیں جاتا ہے. یہاں یہ پتا ہو کہ والد صاحب دیکھ رہے ہیں تو سگریٹ پینے والا سگریٹ نہیں پیتا ہے, وہ اس کو پیچھے چھپا لیتا ہے. تو اگر یہ احساس ہو کہ اللہ دیکھ رہا ہے, اور دنیا میں سب کے ہمارے اوپر احسانات ہیں, لیکن سب سے بڑھ کر احسان کس کا ہے؟ اللہ کا ہے. اس لحاظ سے سب سے زیادہ حق بھی اسی کا ہی ہے. صحابہ کرام رضوان اللہ علیہم اجمعین کے سامنے یہ بات آئی, لرز اٹھے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم, یہ کیسے ممکن ہے کہ اللہ کا تقوی جیسا کہ اس کا حق ہے ایسا اختیار کیا جائے؟ تو اللہ کی طرف سے نرمی آ گئی کہ فَاتَّقُوا اللَّهَ مَا اسْتَطَعْتُمْ, اللہ کا تقوی اختیار کرو جتنی تمہارے اندر استطاعت ہے. وہ آگے جا کر سورہ تغابن میں یہ مضمون آئے گا. بہرحال اس میں یہ تقوی صرف, جیسے میں نے عرض کیا کہ یہ تقوی ہمارے نگاہ کا بھی درکار ہے, زبان کا بھی درکار ہے, کان کا بھی درکار ہے, آنکھ کا بھی درکار ہے, ہاتھ کا بھی درکار ہے, دل کا بھی درکار ہے. یعنی بس پڑتے انسان دل میں بھی برا خیال نہ آنے پائے, اس لیے کہ اللہ کی ذات وہ ہے, یعلم خائنۃ العیون وما تخفی الصدور, جو نگاہوں کی خیانت سے بھی آگاہ ہے, اور جو کچھ سینوں کے اندر نیتیں ہیں, ارادے ہیں, جو کچھ عزائم ہیں, وہ بھی اسے छुपे हुए नहीं है। तो इसलिए हर पहलू से, और ये महीना अल्लाह पाक ने हमारे ऊपर इसीलिए उतारा, नाजिल फरमाया रहमतों और बरकतों वाला, ताकि हम ज्यादा से ज्यादा तकवा की पूंजी जमा कर सकें। वही बात है यहाँ पर इतने जोर और मजीद इसको जो है फोकस किया कि वला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून, देखना तुम्हें मौत ना आए मगर इस हाल में कि तुम सरे तस्लीम खम किए हो, यानी तुम्हारा कोई लम्हा भी मासीयत और नाफरवानी में बसर नहीं होना चाहिए। इसलिए कि मौत के बारे में तो कोई भरोसा नहीं है कि वो दिन को ही आएगी और रात को नहीं आएगी, तो रात की तारीखियों में भी कोई बुराई नहीं हो रही होनी चाहिए, ऐलानिया दिन में भी कोई बुराई नहीं होनी चाहिए। हर लम्हा अल्लाह की फरमानबरदारी, जिसे इबादत कहा गया है, वही इबादत है, वही इस्लाम है, वही सरे तस्लीम खम करना है। यानी अल्लाह की किसी पहलू से भी हुक्मदुली न हो रही हो, कोई क्योंकि कोई पता नहीं, हो सकता है कि इंसान थोड़ी देर के लिए किसी मासियत और गुनाह में मुब्तला हो और ऐन उसी लम्हे मौत आ जाए, तो वो मौत फिर इस्लाम की हालत में तो नहीं आई, सरे वो फरमानबरदारी की हालत में तो नहीं आई। ये पहला तकाजा, यानी खुद अल्लाह के बंदे बनो और अल्लाह की बंदगी का हक अदा करने के लिए पूरी पूरी कोशिश करो। दूसरा तकाजा, वातसिमू बिहब्लिल्लाह जमीअ, और मिलजुल कर अल्लाह की रस्सी को मजबूती के साथ थाम लो, सब के सब अल्लाह की रस्सी से सिमट जाओ, अल्लाह की अवला तफर्रकू, और तफर्रके में ना पड़ना। अल्लाह की रस्सी क्या है, इसे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने खोला, और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इस कुरान के बारे में कि हुवा हब्लुल्लाहिल मतीन, यही अल्लाह की मजबूत रस्सी है। और एक और रिवाज में अल्फाज है अल ममदूद मिन समाए इलल अर्ज, जो आसमान से लेकर जमीन तक तनी हुई है, जिसका एक सिरा अल्लाह के हाथ में और एक सिरा बंदों के हाथ में है। तो गोया के जो पहले भी बात आई थी कि जो अल्लाह से चिमट गया, अल्लाह से चिमटने का तरीका क्या है कि अल्लाह से कुरान को जो है वो मजबूती से जिसने थाम लिया। और अब तो सारे अहले ईमान को तकाजा यही आ रहा है कि मिलजुल कर अल्लाह की रस्सी को, अल्लाह के इस कुरान को मजबूती के साथ थाम लो, और इस बारे में किसी तफर्रके, किसी इख्तलाफ राय का शिकार ना होना। वज़कुरु नेमत अल्लाहि अलैकुम, और याद करो अल्लाह का इनाम जो तुम पर हुआ, इज़ कुंतुम आदान, जबकि तुम आपस में दुश्मन थे, फअल्लफ बैन कुलूबिकुम, तो उसने तुम्हारे दिलों के अंदर उल्फत और मोहब्बत के जज्बात पैदा फरमा दिए, फअसबह निअमतिही इख्वाना, और तुम उसकी नेमत से, उसके कर्म से, उसकी मेहरबानी से भाई भाई बन गए। आपको पता है कि उस माशरे के अंदर भी कितनी कतलो खूनेजी, कितना जो है वो कबाइली तासुब, वो सब चीजें मौजूद थी, लेकिन इस्लाम की और ईमान की दौलत जिसने उन सबको भाई भाई बना। इन्नमल मोमिनूना इख्वा, और हम अहले पाकिस्तान, सोचिए अगर हम इस इस्लाम को बीच में से माइनस कर दें, तो फिर तो हर कोई अपनी अपनी जगह पर, कोई सिंधी है, कोई बलोची है, कोई पठान है, कोई पंजाबी है, कोई सराइकी है, कोई इसके बाद मुहाजिर है, कितने जो है वो हमारी कौमियतें खड़ी हो जाती हैं। लेकिन हमारी शनाख्त, हमारी असल बुनियादी आइडेंटिफिकेशन, जो चीज हमें आपस में भाई भाई बनाने वाली है, जिसकी वजह से हम जो है यहाँ बैठे हुए कभी साथ वाले के बारे में ये नहीं पूछते कि तू कौन सी जबान बोलने वाला है, तू किस इलाके से आया है, उसकी बुनियादी वजह यह है कि हमें तो अल्लाह पाक ने इस रिश्ता इस्लाम के जरिए से जोड़ा है। और जैसे हर सलमान फारसी रजी अल्लाह तआला हो, उनसे जब कोई पूछा करता था, उनका वतन तो ईरान था और उनके आबाजाद भी वही रह गए थे, और अरबों में यह है कि जब किसी से कोई नाम पूछे कि आपका नाम, तो सिर्फ फर्स्ट नेम बताना काफी नहीं है, उसके साथ फैमिली नेम भी बताया जाए। तो उनसे कोई पूछता है आपका नाम, तो वह कहते सलमान, तो उसकी तसल्ली नहीं होती अरब से, वो कहते सलमान इब्न, सलमान किसका बेटा, वो जवाब में कहते हैं सलमान इब्ने इस्लाम, सलमान जो इस्लाम का बेटा है। तुम छोड़ो मेरे वालदैन मजूसी थे या आतिशपरस्त थे या कहां ईरान के रहने वाले थे, मैं तो इस्लाम का बेटा हूं, मेरी शनाख्त इस्लाम है। इसी तरीके से हम अहले पाकिस्तान, हमारे लिए जो है, जो इकबाल ने कहा कि बाजू तेरा तौहीद की कुव्वत से कवी है, इस्लाम तेरा देश है, तू मुस्तफवी है, और ये अल्लाह का वो एहसान है जिसकी वजह से हम आपस में भाई भाई हैं। अगर इस कदर मुश्तरक को आप निकाल दीजिए, तो कितनी जो है आपस में मुगायरत है, कितनी जो है दूरियां हैं, और कितनी जो है एक दूसरे के साथ जो है खूरेजियां खड़ी हो जाती हैं। अगर इस्लाम के सिवा हम किसी और शनाख्त को नुमाया करने की कोशिश करते हैं, तो कितना जो है वो इंसानों के अंदर जो है तासुब और तंग नजरियां जो है उभर कर सामने आ जाती हैं। तो ये तो उसका कर्म है कि तुम अलग अलग बोलियां बोलने वाले अलग अलग इलाकों से आने वाले, लेकिन उसने तुम्हारे दिलों के अंदर मोहब्बत और उल्फत के जज्बात पैदा फरमा दिए और तुम उसकी नेमत से भाई भाई हो गए। वकुन तुम अला शफा हुफरतिन मिनन नार, और तुम तो आग के गड़े के किनारे पर थे, यानी उसमें गिरा चाहते थे। फअनकजकुम मिनहा, तो उसने तुमको उससे बचा लिया। हमें अल्लाह ने अपनी कुदरत से ये खिता अर्जी पाकिस्तान अता फरमाया, वरना तो हम हिंदू अक्षरियत के उस आग के गड़े के अंदर हम भी सबके सब जहाज के अंदर गुम हो चुके होते, लेकिन अल्लाह ताला ने मौजदाना तौर पर हमें ये खिता जमीन अता फरमाया। उस वक्त के एतबार से भी, यानी इन आयात की जिस बैकग्राउंड में नाजिल हुई है, और ये चूंकि आफाकी कलाम है, आज के हालात पर भी इसका इंतबात होता है। फरमाया कज़ालिका युबय्यिनुल्लाहु लकुम आयातिही, इसी तरीके से अल्लाह ताला तुम पर अपनी आयात को खोल कर बयान फरमाता है, लअल्लकुम तहतदून, ताकि तुम हिदायत पाओ। तो दूसरा तकाजा क्या है कि अपने खुद अल्लाह का बंदा बनते हुए अब तुम मिलजुल कर आपस में एक जमीयत, एक कुव्वत, एक फराहम करो, और उस जमीयत और उस कुव्वत का टारगेट क्या है, मिशन क्या है, वो तीसरी आयत में बयान हो रहा है। वलतकुम मिनकुम उम्मा, और तुम में से एक ग्रोह, एक जमात, एक हम मकसद लोग ऐसे होने चाहिए जिनके तीन काम हो, या यदऊना इलल खैर, जो खैर की तरफ दावत देने वाला हो, खैर की तरफ बुलाने वाले। अब खैर का मिसाक तलाश करने के लिए भी अगर कुरान मजीद की तरफ रुजू करते हैं तो कुरान मजीद अपने आप को सबसे बड़ी खैर कलाम देता है। इसलिए सूरह यूनुस के अंदर जो है, जो आयत नंबर 57 में तस्कर आता है, वहां पर अपने मुकाम पर इंशाल्लाह तफसीली आयत पढ़ेंगे, अल्लाह ने इस कुरान के बारे में कहा कि हुवा खैरुम मिम्मा यजमाउन, ये उन सब चीजों से बेहतर है जो लोग जमा कर रहे हैं। तो इस जमात का, इस उम्मत का, वैसे तो सारी उम्मत का मिशन यही है, लेकिन अगर सारी उम्मत सो चुकी हो तो उम्मा विद इन उम्मा, उस उम्मत के अंदर कुछ हम मकसद लोग ऐसे होने चाहिए जिनका मिशन ये हो, सबसे पहला काम ये हो, यदऊना इलल खैर, वो इस खैर कसीर, जो सबसे बड़ा खैर है इस कुरान, इसकी तरफ दावत देने वाले। इसके इससे जुड़ने से ही वो कुव्वत फराहम होगी, इसके साथ जुड़ने से ही वो उम्मत और वो जमात और वो ग्रोह वजूद में आएगा, और फिर इस ग्रोह का काम यह है कि वो दूसरों को इसी कुरान की तरफ बुलाए। भैया मुरून बिल मारूफ, उनका अगला काम यह होगा कि वो मारूफ भली बातें, जो अल्लाह ताला की पसंदीदा जितने काम हैं, उन सब का हुक्म देने वाले हों या उनका मशवरा देने वाले हों। अमर का लफ्ज मशवरे के लिए आता है और उनके लिए भी आता है, हुक्म के लिए भी। इट ऑल डिपेंड्स कि आप कौन सी सिचुएशन में हैं। अगर आप घर के सरबराह की हैसियत से घर वालों को नेकी का मशवरा नहीं देंगे, नेकी का हुक्म देंगे, लेकिन घर के अंदर ही अगर आप एक अभी जो है घर के एक फर्द की हैसियत से, एक बेटे की हैसियत, एक भाई की हैसियत से बड़ों को आप हुक्म नहीं देते हैं बल्कि बड़ों को मशवरा देते हैं, तो जहां इख्तियार और इक्तदार है वहां हुक्म दिया जाएगा। जगह इख्तियार और इक्तदार नहीं है तो मिन्नत समाजित की जाएगी, मशवरा दिया जाएगा। वयनहुना अनिल मुनकर, और इनका तीसरा काम यह है कि वो बुराई से रोकने वाले हैं। वउलाइका हुमुल मुफ्लिहून, और सिर्फ यही वो लोग हैं जो फलाह पाने वाले और कामयाब होने वाले हैं। यानी अगर दुनिया और आखिरत में कामयाबी दरकार है तो फिर अल्लाह ताला ने जो इस उम्मत का मिशन स्टेटमेंट यहां बताया है, मिशन यह है कि खैर और भलाई, यानी इस कुरान मजीद की तरफ दावत देनी है। जितने अच्छे और भले काम है, मारूफ काम है, उन सब के ऊपर न सिर्फ खुद अमल करना है बल्कि दूसरों को भी उसका हुक्म देना है, उसको जारी और सारी करना है। जितनी बुराइयां हैं उनका पला कमा करना है, उनसे मना करना है। और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपनी हदीस मुबारका में इसकी वजाहत फरमा दी कि ये नहीं अनिल मुनकर के भी तीन लेवल है। फमन रहा इनको मुनकरन फल युगैर हो भैया, तुम में से जो कोई भी किसी बुराई को देखे तो उसे चाहिए कि अपनी कुव्वतें बाजू से बदल दे। अगर उसे इख्तियार और इक्तदार है, और मैंने आपको मिसाल से वाजे किया, घर के सरबराह की हैसियत से घर के अंदर आपका इख्तियार और इक्तदार है, बस पड़ते वहां पर कोई मुनकर नहीं बर्दाश्त किया जाना चाहिए। फ़इल्लम यस्तति फ़बिलिसानिही,
अगर वो इसकी ताकत और कुव्वत नहीं रखता है तो जबान से बुरा कहें। ये है वो सारी सिचुएशन जहां पर इंसान को इख्तियार और इख्तदार नहीं है, तो उसे कम से कम जबान से उस बुराई को बुरा कहना चाहिए, उसके खिलाफ आगे नफरत करनी, खुद भी उससे रोकना चाहिए, दूसरों को भी जबान से रोकना चाहिए। फैलम यस्तति फबिकल्बिही, और अगर वो इसकी भी इस्तेदात नहीं रखता है तो कम से कम दिल में तो बुरा जाने, और दिल में बुरा जानने का तकाजा भी ये है कि अगर वो दूसरों को रोक नहीं सकता है, उनको समझाने बुझाने से वो बाज नहीं आते हैं, तो कम से कम खुद तो अपनी मौजूदगी वहां गवारा न करे। अगर कहता है कि मैं दिल में बुरा भी जानता हूं लेकिन बैठा भी है वहीं पे, इसका मतलब है कि इंतहाई बेगैरत है। जिस चीज को दिल में बुरा समझ रहा है लेकिन अपनी मौजूदगी के जरिए से उसकी तारीफ कर रहा है, अगर वहां से उठ जाएगा तो कम से कम उसने अपना एक मैसेज तो कन्वे कर दिया कि ये काबिल नफरत चीज है, आई कैन नॉट पार्टिसिपेट इन इट। तो ये है, और इसको आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ज़ालिका अज़अफुल ईमान, ये ईमान का कमजोर तरीन दर्जा है। और एक दूसरी रिवायत में अल्फाज आते हैं कि इससे नीचे ईमान राई के दाने के बराबर भी मौजूद नहीं। तो ये तीन काम जो है ये है उम्मत मुस्लिमा के लिए लाजिम और मलजूम, और इनके मुताबिक जो है गोया के हमें अपना जो लाया अमल है वो इख्तियार करना है। इन तीन आयात के अंदर अल्लाह ताला ने हमारे लिए पूरी गोया की जिंदगी के लिए एक मिशन स्टेटमेंट, खुद अल्लाह के बंदे बनो, दूसरों को यानी, और इसके बाद इस कुरान मजीद के साथ जुड़ जाओ और मिलजुल कर एक इज्तमाइयत, एक जमीयत वजूद में लाओ, और उस जमीयत का और जमात का काम यह होना चाहिए कि वो लोगों को इस कुरान की दावत दे, उनकी तरबियत करे, उन्हें जो है वो सारे मारूफ जो है उन्हें इख्तियार करने का उन्हें हुक्म दे, और सारे मुनकरात से उनको रोके। और यही चीज जो है वो नहीं अनिल मुनकर का फरीजा, वो अपने पूरे जिस खत्ते जमीन पर रह रहे हैं वहां पर भी उन्हें मुसलसल यही काम करते रहना है जब तक उनके हाथ में अगर इख्तियार आ जाए तो दीन को गालिब करेंगे। उस वक्त जो है वो फिर दूसरों की मिन्नत समाज नहीं होगी, बल्कि उस वक्त जो है वाकई सिर्फ पूरे मुआशरे के अंदर मारूफ का ही चर्चा होगा और मुनकरात की सरकों भी की जाएगी, उनको इरेडिकेट किया जाएगा। और जब तक वो स्टेट नहीं आती है उनको ये काम जिस तरह से अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो तीन लेवल्स बताए हैं, जो सिचुएशन है उसके मुताबिक ये काम उस तरह से करते रहना चाहिए। वला तकूनू कल्लजीन तफर्रकू वख्तलफू मिन बादी मा जाअहुमुल बय्यिनात, यानी ये ऊपर वाले तीन काम छोड़कर कहीं उन लोगों की तरह ना हो जाना जो तफरके में पड़ गए और जो बाहम इख्तलाफ करने लगे इसके बाद कि उनके पास वाज़े निशानियां आ चुकी थी, बय्यिनात खुली खुली अल्लाह की तरफ से दलीलें आ चुकी थी। उलाइक लहुम अज़ाबुन अज़ीम, इसलिए कि जो ये हरकत करने वाले हैं उनके लिए तो बहुत बड़ा अज़ाब है। यौम तबयज़ु वुजूहुम व तस्वद्दु वुजूह, जिस दिन के कितने ही चेहरे सफेद होंगे, रोशन होंगे। ये कौन से चेहरे रोशन होंगे? जिन्होंने अल्लाह की बताई हुई प्रेस्क्रिप्शन को फॉलो किया होगा। वतस्वद्द वुजूह, और कितने ही चेहरे हैं जो कि स्याह होंगे कुफर की वजह से, निफाक की वजह से, फिस्क फुजूर की वजह से, बदअमालियों की वजह से, तफरका बाजी की वजह से, इन चीजों की स्याही जो है वो उनके चेहरे पर नुमाया होगी। इंसान के जाहिर का उसके बातिन के ऊपर, उनका जाहिर जो है उसके बातिन का आईना होता है, जो कुछ अंदर है वही निकल के बाहर आ रहा होगा। जिनके चेहरे सफेद होंगे वो ईमान और तकवा की वजह से रोशन तरोताजा नूरानी होंगे, और इसके बरक्स जो स्याह चेहरों वाले हैं वो अपने आमाल की वजह से। फामल्लज़ीना इस्वद्दत वुजूहुहुम, और वो लोग जिनके चेहरे स्याह होंगे उनसे गोया कि ये कहा जाएगा, अकफरतुम बादा ईमानिकुम, क्या तुमने इनकार किया था ईमान लाने के बाद, फजूकुल अज़ाब बिमा कुंतुम तकफुरून, तो फिर चखो मजा उस अजाब का बसबब उस कुफ्र के, नाशुकरी के, इनकार के जो तुम करते रहे। ये लफ्ज कुफ्र जो है ये बहुत ही जामे लफ्ज है, इसके लफ्जी मानी आपको पहले अर्ज़ किया, जिसके लुगवी मानी है छुपाना दबाना, फितरत की जो अंदर से पुकार है उसको दबाना असल में कुफ्र है। फिर इसी से आगे जो है जो इंसान इस्लाम को छोड़कर अगर इर्तदाद इख्तियार करता है तो वो भी कुफ्र में जाता है। जो दावअमली का शिकार होता है निफाक और मुनाफ़िकत, और इसी तरीके से जो फिस्क फुजूर है ये कुफ्र अमली है। एक कुफ्र एतकादी होता है खुल्लम खुल्ला इनकार, और एक ये है कि जबान से तो मान रहे हैं लेकिन अमल में जो है इंसान इसको फजूर को इख्तियार कर रहा है, तो ये कुफ्र अमली है। इन सारे पहलुओं से जो है बचना चाहिए। वामल्लजी नबियत वजूह हूं, और वो लोग जिनके चेहरे रोशन होंगे, फकी रहमतिल्लाह, वो तो अल्लाह की रहमत में होंगे, और जन्नत जो है वो अल्लाह की रहमत से ही हासिल होने वाली चीज है। हुम फीहा खालिदून, और उस रहमत उस अबदी राहत की जगह पर वो हमेशा हमेशा रहेंगे। तिल्क आयातुल्लाह नतलूहा अलैका बिलहक, और ये अल्लाह की आयात है जो हम आपको पढ़ सुनाते हैं बिल्कुल बरहक। वमल्लाहु युरीदु ज़ुल्मन लिल आलमीन, अल्लाह ताला हरगिज़ जहान वालों पर जुल्म नहीं करना चाहता है, इसीलिए फोरवार्न कर रहा है, इसलिए इतनी वजाहत के साथ अपनी आयात को बयान फरमा रहा है, दोहरा दोहरा कर वो मजामीन हमारे सामने ला रहा है, अपने नबी और रसूलों के जरिए से उसने प्रैक्टिकल मॉडल्स हमें सेट करके बताए हैं, इसलिए कि वो तो जहान वालों पर जुल्म नहीं करना चाहता है। वलिल्लाहि मा फिस समावाति व मा फिल अर्ध, और अल्लाह ही का है जो कुछ आसमानों में है और जो कुछ जमीन में है। वइलल्लाहि तुरजाउल उमूर, और अल्लाह ही की तरफ सारे के सारे काम लौटाए जाएंगे। फिर वही मजमून देखिए दोबारा आ रहा है एक और उसलूब के साथ, वो जो बुनियादी काम अमर बिल मारूफ और नहीं अनिल मुनकर सारी उम्मत के करने का काम, फरमाया कुंतुम खैरा उम्मतिन उखरजत लिन्नास, तुम बेहतरीन उम्मत हो। कब? तुम लोगों के लिए बर्पा किए गए हो, लोगों के लिए निकाले गए हो, लोगों के लिए पैदा किए गए हो। तुम बेहतरीन उम्मत हो जो लोगों के लिए पैदा की गई है, और तुम्हारा काम क्या है? तामुरून बिल मारूफ, तुम नेकी का हुक्म करते हो। वतनहून अनिल मुनकर, बुराइयों से रोकते हो। वतुमिनून बिल्लाह, और अल्लाह पर यकीन कामिल रखते हो। ये दोनों काम दुनिया में किसी की खुशनूदी के लिए नहीं, सिर्फ अल्लाह की रजा के लिए सर अंजाम देने वाले हो। गोया कि ये है वो जो मिशन स्टेटमेंट इससे पहले हम सूरह बकरा में आयत नंबर 143 में पढ़ा है कि वकजालिक जालनाकुम उम्मतम वसफा, इसी तरीके से अल्लाह ताला ने तुम्हें उम्मत वस्त बेहतरीन उम्मत दरमियानी उम्मत बनाया है। लितकुनु शुहदा अलन नास, ताकि तुम पूरी इंसानियत पर गवाह बन जाओ। वयकुन अर-रसूलु अलैकुम शहीदा, और रसूल सल्लल्लाहु अलैहि वसल्लम हो जाए तुम पर गवाह। खैर उम्मत में शामिल होना है तो ये काम जरूर करने होंगे। अगर एक काम नहीं करते हैं तो फिर जो है वो खैर उम्मत में के मनसब से माजूल कर दिए जाते हैं। आज जो जानना चाहते हैं कि हम इस जिल्लत और रुसवाई के वो क्यों पहुंचे होंगे, उसकी वजह यह है कि अल्लाह ने जो ड्यूटी हमारे जिम्मे लगाई थी, जो मिशन स्टेटमेंट था, और जो ये बताया कि तुम्हारा काम, तुम तो सिर्फ अपने लिए तुमने जिंदा नहीं रहना है, तुम तो पूरी इंसानियत के लिए पैदा किए गए, और पूरी इंसानियत तक अल्लाह का पैगाम पहुंचाना और उनके सामने हक को वाजे करना और बदी को इरेडिकेट करना, ये तुम्हारी असल जिंदगी का मिशन। अगर तुम इस किससे रूगरदानी करोगे तो गोया कि वही बात कि हम तो जीते हैं कि दुनिया में तेरा नाम रहे, कहीं ये मुमकिन है कि साकी ना रहे जाम रहे, और मेरी जिंदगी का मकसद तेरे दीन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी। हमें तो चूंकि मकसद ही भूला हुआ है, हम समझते हैं कि हम नमाज पढ़ते हैं फॉर दी सेक ऑफ नमाज, हम मुसलमान हैं बाय बर्थ। कुरान बता रहा है कि नहीं, तुम्हें एक मकसद के तहत पैदा किया गया है, तुम्हें उम्मते मुसलमान बनाया, उसके साथ तुम्हारे लिए एक ड्यूटी है। अपनी उस ड्यूटी को पहचानो तो तभी जो है तुम इस मनसब पर सरफराज रहोगे, और जब तक ये काम करते रहेंगे उस वक्त तक अल्लाह ताला की मदद भी सामने हाल रहेगी, और अगर ये काम छोड़ देंगे तो फिर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम अल्लाह की बारगाह में दुआएं करोगे और तुम्हारी दुआएं कबूल नहीं होंगी। आज कितने आप अंदाजा कीजिए कि कितनी हजारों लाखों मसाजिद के अंदर तरावी पड़ी जा रही होगी, हर नमाजों के बाद जो है वो मुसलसल दुआएं अल्लाह के बंदे बड़े खुलूस के साथ करते भी हैं, लेकिन वो सारी तरावी पढ़ के इस कुरान के अंदर जो अल्लाह ने जो हमें मिशन बताया है, अगर हम उसकी तरफ प्रोग्रेस नहीं करते हैं तो फिर वो जो पर्पज है उसको हम सर्व नहीं कर रहे हैं। जब उस पर्पज को सर्व नहीं कर रहे हैं तो अल्लाह ने तो दुआओं की कबूलियत को भी मशरूत किया है इस बात के साथ कि फल यस्तजीबू ली, तुम्हें चाहिए कि तुम मेरी मानो, मेरी मानोगे तो मुझसे मनवा सकते हो। अगर हम अल्लाह की माने नहीं और चाहे कि भी मेरी दुआ और तमन्नाओं से काम हो जाए तो ये अल्लाह का मामला जो है वैसा नहीं है। अल्लाह की सुन्नत और ज़ाब्ता जो कुरान में बयान हो रहा है उसमें तो पहल हमें करनी होगी, कुर्बानियां हमें देनी होगी, तभी जो है वो हम उस फजीलत के मंसब पर सरफराज रह सकते हैं। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए, आमीन। वलौ आमना अहलुल किताब किताब लकान खैरल्लहुम, और अगर अहले किताब भी ईमान ले आते तो उनके लिए बेहतर था। मिनहुल मुमिनून, उनमें से कुछ हकीकी ईमान वाले भी हैं, जैसे हज़रत अब्दुल्लाह इब्ने सलाम रजी अल्लाह तआला हो उन्हीं में से थे जो ईमान लाए। वाक्सरहुमुल फासिकून, लेकिन उनकी अक्सरियत जो है नाफरमानों पर मुश्तमिल है। लन यज़ुर्रुकुम इल्ला अज़ा, वो आपको हरगिज को नुकसान नहीं पहुंचा सकते सिवाय आरजी तकलीफ के या अजियतनाक बातों के। वही युकातिलूकुम युवल्लूकुमुल अदबार, और अगर वो तुमसे किताल करेंगे तो तुम्हें पीठ दिखाएंगे। सुम्मा ला युनसरून, और फिर उन्हें कहीं से मदद भी नहीं मिल सकेगी। ज़ुरिबत अलैहिम ज़िल्लत अइनमा तुक़िफू, और उन पर जिल्लत थोप दी गई, दे मारी गई, वो जहां कहीं भी पाए जाए। इल्ला बिहब्लिम मिन अल्लाह, मगर सिवाय अल्लाह से अहद कर लेने से, यानी अल्लाह वालों की अमान में आने से, या अल्लाह की से अहद करना है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को कबूल करके। बहब्लिम मिन अन्नास, या लोगों से अहद कर लेने से, जैसे कि मैंने अर्ज किया कि वो जिम्मी बनकर, या आज भी आपको पता है कि उनके असल जो उनकी अगर वजूद बाकी है तो वो कुछ और लोगों, नसारा और अमेरिका के बलबूते पर आज भी यहूद की जो रियासत है वो चल रही है। असमय वबा उगदब मिन अल्लाह, और वो आ गया अल्लाह के गजब में, यानी अल्लाह का गजब लेकर लौटे। वज़ुरिबत अलैहिमुल मस्कना, और उन पर मोहताजी और कम हिम्मती दे मारी गई, इसलिए कि अगर अल्लाह ताला आखिरत के लिए जो है वो दुनिया जो है आखिरत के लिए दुनिया कुर्बान करने के लिए तैयार नहीं होते तो फिर यही मसनत जो है वो थोप दी जाती है। ذلك بأنهم كانوا يكفرون بآيات الله, और ये सब कुछ इसलिए हुआ कि वो अल्लाह के आयात का इनकार किया करते थे, उनकी नाकदरी करने वाले थे। ويقتلون الأنبياء بغير حق, और वो अल्लाह के नबियों को नाहक कत्ल किया करते थे। ذلك بما عصوا وكانوا يعتدون, और ये इस वजह से हुआ कि उन्होंने नाफरमानी की और वो हद से तजावुज करने वाले थे। ليسوا سواء, वो सबके सब बराबर नहीं है। من أهل الكتاب أمة قائمة, अहले किताब में से भी कुछ लोग ऐसे हैं जो हक पर कायम है, अल्लाह के अहद पर कायम है। यतलून आयातिल्लाह, वो अल्लाह की आयात की तिलावत करते हैं। आना लैल वहुम यस्जुदून, रात के औकात में, और वो सजदा रेज होते हैं। आप अंदाजा कीजिए कि उनमें से भी हक पर उनको कहा गया जो अल्लाह की आयात की तिलावत करते हैं और रातों को अल्लाह के हजूर में सजदा रेज होते हैं। तो क्या ख्याल है, हम सिर्फ कुरान मजीद को जुज़दान में लपेट कर खुशबू में बसाकर ऊंची जगह रखकर जो है कुरान वाले करार पाएंगे? अगर हम इसको जो है पढ़ेंगे नहीं, समझेंगे नहीं, अमल नहीं करेंगे, फॉलो नहीं करेंगे तो हम कैसे हकीकी ईमान वाले हुए? उनमें से भी हकीकी ईमान वाले उनको कहा गया जो अल्लाह की आयात की तिलावत करते हैं और अल्लाह के हुजूर में सजदा रेज रहते हैं। यू मिनूना बिल्लाही वल यौमिल आखिर, उनके और काम देखिए, वो अल्लाह और यौम आखिरत पर दिल की गहराइयों से यकीन रखने वाले हैं। वयामरून बिल मारूफ है वयनहूना अनिल मुनकर, और वो भी भलाई का हुक्म देने वाले हैं, बुराई से रोकने वाले हैं। वो युसारिऊना फिल खैरात, और नेकियों और भलाइयों में जल्दी और सुरत और तेजी इख्तियार करने वाले हैं। वउलाइका मिनस सालिहीन, और वही लोग हैं जो नेकोकारों में से। गोया अल्लाह ताला के जो कवानीन हैं वो गैर मुबद्दिल हैं, वो हमेशा से अल्लाह ताला ने अपने बंदों में उन्हीं लोगों को शामिल किया है जो ये बुनियादी काम करने वाले हैं। सोचने की बात है, हम ये सारे काम किए बगैर ही अपने आप को वी आर द चोजन पीपल ऑफ द लॉर्ड, हमारे अंदर भी ये जोम पैदा हो गया है और ये गलत फहमियां पैदा हो गई हैं। हमें सोचना चाहिए कि हम अगर हम वाकई अल्लाह के साथ हमारा खुलूस और इखलास है तो ये कैसे मुमकिन है कि हमारी जिंदगियों के अंदर ये काम तो नजर नहीं आ रहे, और हम समझते हैं कि हम अल्लाह के बड़े ही चहेते और लाडले हैं और अल्लाह के सारे इनामात और वादे जो है वो हमारे लिए ही हैं। ये उसी वक्त है जब हम ये सारे काम भी करें। वमा यफअलू मिन खैरिन फलन युकफरू, तो जो कोई भी वो भलाई में से काम करेंगे वो हरगिज उससे महरूम नहीं किए जाएंगे उसके अजर से। इसमें गोया कि बहुत बड़ी तरगीब है कि उनके लिए सिर्फ एक ही छलांग और लगानी है कि वो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाएं, और अब जो फाइनल वर्जन है हिदायत का कुरान,
اور اللہ کا دین اسلام اس کو قبول کریں. واللہ علیم بالمتقین, اللہ خوب جانتا ہے متقین کو, پرہیزگاروں کو. ان الذین کفروا لن تغنی عنہم اموالہم ولا اولادہم من اللہ شیئا, اس کے برعکس وہ لوگ جنہوں نے ناشکری اور کفر کی روش اختیار کی تو ہرگز ان کے کچھ بھی کام نہیں آئیں گے, ان کے مال اور نہ ہی ان کے اولاد اللہ کے ہاں ان کی کچھ بھی کام نہیں آ سکیں گی. وَأُولَئِكَ أَصْحَابُ النَّارِ هُمْ فِيهَا خَالِدُونَ, اور وہی آگ والے ہیں اس میں ہمیشہ رہیں گے. مَثَلُ مَا يُنْفِقُونَ فِي هَذِهِ الْحَيَاةِ الدُّنْيَا, اور مثال اس کی جو کچھ کے وہ خرچ کرتے ہیں اس دنیا کی زندگی میں. كَمَثَلِ رِيحٍ, اس ہوا کی سی مثال ہے, فِيهَا سِرٌّ, جس کے اندر ہو بہت زیادہ سردی اور پالا. اصابت حرث قوم ظلموا انفسهم, اور وہ جا پڑے اس قوم کی کھیتی کے اوپر جس نے اپنی جانوں پر ظلم کیا ہو. فاہلکت, اور پھر وہ اس کی کھیتی کو برباد کر کے رکھتے. وما ظلمهم اللہ, تو ان پر اللہ نے تو ظلم نہیں کیا. ولیکن انفسهم یظلمون, بلکہ وہ خود اپنی جانوں پر ظلم کرنے والے تھے. یعنی اس میں بتایا گیا ہے کہ یہ جو ملمے کی نیکیاں ہیں دنیا میں دکھاوے کے لیے, اگر اللہ اور یوم آخرت پر ایمان نہیں ہے اور جو کام اللہ نے بتائے ہیں وہ اختیار نہیں کیے جا رہے ہیں, تو محض دکھاوے کے لیے کوئی مال اگر اس دنیا کی زندگی میں خرچ کیا تو اس کی حقیقت وہی ہے جیسے کہ کسی کی کھیتی ہو اور اس کے اوپر جو ہے بہت زور کی سرد ہوا چلے تو وہ ساری کھیتی تباہ و برباد ہو جاتی ہے. اسی طریقے سے جو ہے ان کا معاملہ یہ کہ ان کی ساری دکھاوے کی نیکیاں, ان کا کچھ بھی ان کو جو ہے وہ نتیجہ نہیں ملنے والا ہے. اور یہ اللہ نے ان پر ظلم و زیادتی نہیں کیا بلکہ وہ خود اپنی جانوں پر ظلم کرنے والے تھے, کیونکہ وہ اللہ کے احکام کو فالو نہیں کرتے تھے بلکہ ان کا اپنے عمل کے ذریعے سے انکار کرتے تھے. یا ایھا الذین آمنوا لا تتخذوا بطانۃ من دونکم لا یعلونکم خبالا, اور اے ایمان والوں مت بناؤ اپنے لوگوں کے سوا یعنی اپنے اہل ایمان کے سوا کسی کو بھی اپنا دلی رازدار. لا یعلونکم خبالا, اس لیے کہ وہ تو تمہیں نقصان پہنچانے میں کوئی کمی نہیں کرتے. سوچئے ذرا اللہ کیا کہہ رہا ہے, اور ہم کن کے ساتھ جو ہے وہ آگے بڑھ بڑھ کر دوستیاں لگانے اور پینگے بڑھانے کے لیے بے چین ہو رہے ہیں. لا یعلونکم خبالا, وہ تو کبھی بھی تمہیں نقصان پہنچانے میں کمی نہیں کرتے. ودو ما عنتم, وہ تو چاہتے ہیں کہ تمہیں تکلیف پہنچے, تکلیف ہو. قد بدت البغضاء من افواههم, اور ان کی دشمنی تو ان کا بغض ان کے منہوں سے ان کو چہروں سے ظاہر ہو چکا ہے. وما تخفی صدورهم اکبر, اور جو کچھ انہوں نے اپنے سینوں میں چھپا رکھا ہے وہ تو اس سے بھی بڑھ کر, جو ان کے عزائم باطل ہیں. اور جس طریقے سے وہ تمہیں جو ہے وہ بہت ہی ایک میٹھا زہر دے کر جو ہے وہ مارنا چاہتے ہیں, اور اس کے اصل ان کی نیت عزائم اور ارادے جو سینوں میں چھپا رکھے ہیں وہ تو اس سے بھی بڑھ کر ہیں. قد بینا لکم الآیات, ہم نے تو تمہارے لیے خوب کھول کھول کر آیات بیان فرما دی ہیں. ان کنتم تعقلون, تاکہ اگر تم واقعی عقل والے ہو, ہوش مند ہو, عقل رکھنے والے ہو, عقل سے کام لینے والے ہو, تو اس کے اندر کوئی ڈھکی چھپی بات, کوئی تمہیں مغالطہ باقی نہیں رہنا چاہیے. ہاں انتم اولائی تحبونہم ولا یحبونکم, سبحان اللہ, دیکھیے یہ اللہ کا کلام ہے, کس پرسپیکٹو میں 1400 سال پہلے نازل ہوا, اور لگتا یہ ہے کہ مجھ سے اور آپ سے ابھی ہمارے حالات کے حوالے سے گفتگو کر رہا ہے. فرمایا ہاں انتم اولائی تحبونہم, سنو آگاہ ہو جاؤ, یہ تم ہی ہو جو ان سے محبت کرتے ہو. ولا یحبونکم, وہ تم سے محبت نہیں کرتے ہیں, وہ تو اپنا الو سیدھا کر رہے ہیں. وتؤمنون بالکتاب کلہ, اور تم تو وہ جو ہر کتاب پر پوری طرح سے جو ہے سب کتابوں پر ایمان رکھنے والے ہو. اور ان کا حال کیا ہے, وہ نہ قرآن کو ماننے کے لیے تیار ہے نہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو ماننے کے لیے تیار. یہ معاملہ جو ہے یہ بالکل کامن ہے. وہ آپ دیکھیے ان کے ہاں ان کے مشنریز, میں جب پی آئی اے کی نوکری کے سلسلے میں فرانس میں تھا تو ایک دفعہ وہاں کرسچن مشنریز آ گئے, کہنے لگے جی ہم آپ کے ساتھ کچھ باتیں کرنا چاہتے ہیں, اور آپ کا آپ بھی اللہ کو ماننے والے ہیں, ہم بھی اللہ کو ماننے والے ہیں. میں نے کہا ہاں بالکل صحیح بات ہے, ہم عیسیٰ علیہ السلام کو بھی مانتے ہیں, لیکن ہماری اور آپ کی بات تب ہو سکتی ہے جیسے ہم آپ کی کتاب کو بھی مانتے ہیں اور آپ کے رسول کو بھی مانتے ہیں. آپ بھی پہلے یہ بتائیں کہ آپ محمد صلی اللہ علیہ وسلم کو اللہ کا رسول مانتے ہیں, اور آپ اس قرآن کو اللہ کا کلام مانتے ہیں, تب تو ہماری اور آپ کی بات ہو سکتی ہے. اور اس پر جو ہے نیکسٹ ڈے وہ واپس نہیں آئے, وہ واپس چلے گئے. اس لیے کہ ان لوگوں کا سب سے بڑا حربہ یہ ہے کہ وہ آپ کو اپنے راستے سے ڈگمگانا چاہتے ہیں, ان کے پاس تو حق نہیں ہے.
वो चाहते ये है कि जो हक आपके पास है किसी सूरत से आपको इससे जो है वो गया के बर्गस्ता कर दें, इससे डाइग्रेस कर दें और आपको जो है उल्टे सीधे चक्रों में डाल दें। तो ये इसलिए फरमाया कि तुम वो लोग हो, तुम तो किताब सारी किताबों को पूरी को मानते हो और वो ना तुम्हारे कुरान को मानते ना तुम्हारे रसूल सल्लल्लाहु अलैहि वसल्लम को मानते। वाइजा लकूकुम कालू आमन्ना, और जब वो तुमसे मिलते हैं तो कहते हम ईमान ले आए। वाइजा खलाओ, लेकिन जब वो तखलिये में होते हैं आलैदगी में, अब्दू अलैकुम अनामिना मिनल गईस, तो वो जो है वो मारे गुस्से के तुम पर अपनी उंगलियां चबाते हैं, जैसे आदमी जो है गुस्से की हालत में उंगलियों को काट रहा है। कुल मूतू बेगैज़कुम, इनसे फरमा दीजिए कि तुम मर जाओ अपने गुस्से के अंदर। इन्नल्लाह अलीमुम बिज़ाति सुदूर, बेशक अल्लाह ताला खूब जानता है दिलों को भेद को। इन तमसस्कुम हसनतुन तसुहुम, अगर तुम्हें कोई खैर पहुंचे कोई भलाई पहुंचे तो वो इनको बहुत बुरी लगती है। तुम्हारे पास न्यूक्लियर पावर आ जाए तो उनको बर्दाश्त नहीं होती है। मैं तो सिर्फ कुम सही आते यफरहू बिहा, और अगर तुम्हें जो है कोई तकलीफ पहुंचे तो बहुत उसके ऊपर सादा और फरहा होते हैं, खुश होते हैं। वाइन तस्बिरू व तत्तकू, ये बहुत काबिल तवज्जो चीज है। अगर तुम सबर करो, साबित कदमी का मुजाहरा करो, डटे रहो, जमे रहो, गिव इन ना करो, व तत्तकू और तकवा की रविश इख्तियार किए रखो, ला यज़ुर्रुकुम कैदुहुम शैया, तो इनकी सारी चालें तुम्हारा कुछ भी नहीं बिगाड़ सकती। इन्नल्लाह बिमा यामलून मुहीत, बेशक अल्लाह ताला जो अमल तुम करते हो उन सबका इहाता किए हुए है, उसके इख्तियार और इक्तदार में है हर चीज। वो जब चाहे हालात को जिस रुख पर चाहे पलट सकता है, लेकिन शर्त ये है कि ये सबर, ये जल्दबाजी का मुजाहरा ना करो, ये अपने दुनियावी मफादात के लिए अल्लाह को, उसके दीन को और उसकी आयात को मत बेचो, बल्कि हालात का इस्तकामत के साथ पामर्दी के साथ मुकाबला करो। और उसमें तुम्हारा सबसे बड़ा हथियार तकवा, अल्लाह का तकवा, जिसके लिए आज तल्कीन आई कि या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह हक़्क़ा तुक़ातिही वला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून, उसको अगर कारबंद रहोगे ला यज़ुर्रुकुम कैदुहुम शैया, तो इनकी सारी चालें सारे हरबे सारी मकारियां वो तुम्हारा कुछ भी नहीं बिगाड़ सकते। इसलिए कि इन्नल्लाह बिमा यअमलूना मुहीत, बेशक अल्लाह ताला जो अमल तुम करते हो उसका इहाता किए हुए है। अब इस पर हम अल्हम्दुलिल्लाह मजीद मेरा ख्याल है 8 रकते पढ़ लेते हैं और इंशाल्लाह इसके बाद चाय का वक्फा भी होगा और फिर बकिया हिस्सा इसके बाद कंटिन्यू करेंगे इंशाल्लाह।